رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله مدنی چینل کے ناظرین مسائل کا حل پروگرام لیے حاضر ہیں ہم اس پروگرام میں کچھ نہ کچھ مسائل آپ سے ڈسکس بھی کرتے ہیں بیان بھی کرتے ہیں اور آپ ہم سے اپنے مسائل پوچھتے ہیں اس کا حل چاہتے ہیں تو ہم بھی کوشش کرتے ہیں کہ کچھ نہ کچھ مسئلے کا حل جو ہم سے بن پڑے آپ کو عرض کریں ہمارا ایک اہم ترین مسئلہ جسے میں آج ابتدان ڈسکس کرنا چاہوں گا وہ ہماری ناشکری کی عادت ہے ہم جب اپنے آس پاس کے معاملات کو دیکھتے ہیں تو ہمیں اس کو دیکھ کر شکر گزاری کم اور ناشکری زیادہ پیدا ہوتی ہے یاد رکھیے ناشکری جو ہے نا یہ بہت مسائل کو پیدا کرتی ہے اور شکر گزاری جو ہے نا یہ کئی مسائل کو حل کر دیتی ہے
سبحان اللہ
نہیں مسئلے کا بلکہ مسئلہ نہیں مسائل کا حل جو ہے نا اللہ تعالیٰ کی شکر گزاری میں دیکھیں یہ نہیں ہو سکتا کہ ہمیں کوئی نعمتیں نہیں ہیں نہیں یہ نہیں ہو سکتا میں آپ کو ایک بات بتاؤں میں وہاں رسالہ ہے شکر کے فضائل میں اس سے پڑھ رہا تھا کہ ایک بزرگ سے پوچھا گیا آپ نے صبح کس حال میں کی یعنی کس طرح آپ نے صبح کی کیسے اٹھے تو انہوں نے ارشاد فرمایا ہم نے نعمتوں میں گرے ہونے اور شکر میں کوتاہی ہونے کی حالت میں صبح کی یعنی ہم نعمتوں میں گرے ہوئے تھے مگر شکر میں ہم کوتاہی کر رہے تھے یعنی شکر ادا کرنے میں ہم لوگ کمزور واقع ہوئے ہم نے اس حالت میں صبح کی ہمارا رب بے نیاز ہونے کے باوجود ہم سے محبت فرماتا ہے اور ہم اس کے محتاج ہونے کے باوجود اس سے غافل رہتے ہیں ہم طرح طرح کی نافرمانیوں میں مبتلا ہوتے ہیں کوئی سونے سے پہلے گناہ کر کے سویا ہوگا کس نے اٹھنے کے بعد گناہ کیے ہوئے ہوں گے یہ جو ہمارے جو کرتوت ہیں ہماری جو کوتاہیاں ہیں ہماری بے پرواہی ہے ہمارے گناہوں کی جو عادتیں ہیں کبھی آپ نے اس کا جائزہ لیا اللہ کریم نے ہمیں اندھا نہیں کیا ہمیں بہرا نہیں کیا ہمیں گونگا نہیں کیا گھر کی چھت نہیں گر گئی اور کوئی تباہی نہیں آئی ہاں آپ کہیں گے کہ مصیبت آئی وہ تو بات تو ایسی مصیبتیں ہمیں ملتی ہیں جو ہمارے گناہوں کو مٹا دیتی ہیں اور وہ گناہوں کے مقابلے میں تو مصیبت کچھ بھی نہیں ہوتی تو اپنے رب کی شکر گزاری پیدا کریں اپنے گھر کو دیکھیں اپنے گھر کے حالات و واقعات و معاملات کو دیکھیں پھر دوسرے کے گھر دیکھیں ان کا گھر دیکھیں کہ جن کے یہاں مسائل آپ سے زیادہ آپ کو معلوم ہوں گے کہتے ہیں کہ اگر ایک مڈل کلاس آدمی امیروں کے علاقے میں رہے نا تو زندگی بھر خود کو غریب سمجھتا ہے اور یہی مڈل کلاس کا آدمی اگر غریبوں کے علاقے میں رہے تو زندگی بھر خود کو امیر سمجھتا ہے کیونکہ وہ کمپیریزن کرتا ہے وہ تقابل کرتا ہے امیروں کے علاقے میں جب تقابل کرتا ہے تو وہ اپنے آپ کو غریب ہی پائے گا جبکہ وہ غریب نہیں ہے کیونکہ اگر وہ غریب ہے تو پھر غریبوں کے علاقے میں غریب کیوں نہیں ہے وہ ایک اس کی ایک کیفیت اس کے ایک حال ہے اسی طرح آپ اپنے گھر بار کو دیکھیں اولاد اگر اللہ نہ کرے کوئی نافرمان ہے تو دیکھیں کیا ساری اولاد نافرمان ہے نہیں اللہ نے مزید اولادوں کو نافرمانی سے بچا ہے اللہ تیرا شکر ہے آپ اپنے گھر میں دیکھیں کہ گھر کرائے کا ہے یار چھوٹا سا ہے گھر ہے چھت ہے سونے کے لیے کوئی تو جگہ ملی ہوئی ہے اے سی نہیں ہے پنکھا ہے اچھا کچھ بھی نہیں ہے ہوا آ رہی ہے تو اللہ تعالیٰ نے جو نعمتیں عطا کی ہیں ان نعمتوں کو یاد تو کریں آپس کے تعلقات کو دیکھیں نہیں یار آپس کے تعلقات اچھے نہیں ہیں سب سے اچھے نہیں ہیں یا کسی ایک سے اچھے نہیں ہیں اچھا اچھے نہیں ہیں تو اس میں ہمارا اپنا قصور ہے یا کسی اور کا قصور ہے بعض اوقات ہمیں کوئی سمجھ ہی نہیں آتا یہ بھی تو ہمارا مصیبت ہے ہمیں کوئی سمجھ ہی نہیں آتا تو اپنے آپ کو پلیز بیلنس کریں اور شکر گزاری کی عادت پیدا کریں یا اللہ تیرا شکر ہے اللہ نے ایمان جیسی نعمت عطا کی ہے आप उठे हैं, आप चल सके हैं, आप उठे हैं, आप पी सकते हैं, आप उठे हैं, आप देख सकते हैं, आप उठे हैं, आप खा सकते हैं, आपको भूख लगती है आपके पास खाना तैयार है, आपको प्यास लगती है आपके पास पानी तैयार है, आपको कपड़े पहनने आपके पास कपड़े तैयार हैं, एक जोड़ा है तो सही। शुक्र अदा करें अल्लाह का, अल्लाह का शुक्र अदा करें। आपके यार मेरी औलाद नहीं है, तो जो औलाद की नाफरमानी का शिकार होकर अब तमन्ना करता काश के मेरी औलाद ही ना होती, उसको देखें। और अल्लाह ने अपने बंदों के हक में क्या बेहतर किया है ये बंदा इतना अच्छा नहीं जानता, अल्लाह ही जानता। वल्लाहु यालमु व अंतुम ला तालमून, और अल्लाह जानता तुम नहीं जानते। कई मुसीबतें हमारे लिए राहतों का सबब होती हैं, आसाइशों आसानियों का सबब होती हैं। तो मेरी आज आपसे इब्तदान ये दरख्वास्त है कि मेहरबानी करके अपनी तबीयत में शुक्रगुजारी पैदा, खासकर औरतों में नाशुक्री की आदत होती है, ये किताबों से साबित है, ये मैं अपनी तरफ से नहीं कह रहा। औरतों में नाशुक्री की जो आदत और तबीयत है वो ज्यादा होती है। औरतों को चाहिए कि अपने अंदर शुक्रगुजारी का मिजाज पैदा करें, अपने रब का शुक्र अदा करें, औलाद के ताल्लुक से, घर बार के ताल्लुक से, इन तमाम तो चीजों के ताल्लुक से अपने शोहर की नाशुक्री ना करें, अपने फैमिलीज की नाशुक्री ना करें। अल्लाह ने अगर कोई परेशानी दी है तो उससे बड़ी परेशानी नहीं दी है, ये शुक्र का पहलू है कि जो आपको परेशानी है मुसीबत है क्या इससे बड़ी हो सकती थी, हो तो सकती थी, नहीं हुई, अल्लाह का शुक्र अदा करो। अच्छा जो है वो जली जाएगी, हाँ है तो जाने वाली, अल्लाह का शुक्र अदा करो। अच्छा ये परेशानी ये मुसीबत दीन और ईमान पर तो नहीं आई, नहीं अल्लाह का शुक्र है दीन और ईमान पर नहीं आई, अल्लाह का शुक्र अदा करो। और कोई नहीं आई, सर में दर्द है तो नाक कान और दाढ़ में तो नहीं है, अल्लाह का शुक्र अदा करो। पाँव में दर्द है तो कमर में तो मजीद नहीं है, अल्लाह का शुक्र अदा करो। तो शुक्र के पहलू बंदा ढूंढे, लेकिन शक्कर तुम लजीदन्नकुम, अल्लाह की नेमतों का जो शुक्र अदा करता है अल्लाह ताला उसको अपनी नेमतें और बढ़ा देता है, ये इसका खुलासा है, अल्लाह और बढ़ा देता है उसको अपनी नेमतें। तो जित अच्छा ना शुक्री करने की वजह से जो नेमत है वो भी चली जाती है, तो शुक्र के जरिए नेमतों को कैद करें, ना शुक्री कर अपने आप को डिसक्वालीफाई ना करें। बात समझ गया बाप, तो आप जरा देखें अपना इर्द गिर्द कि मैं तो बस यार क्या करें, अब तो ये जीना मुश्किल हो गया। भाई क्या जीना मुश्किल हो गया है, कभी जाकर देखे किसका जीना मुश्किल है, उनको देखे जो अस्पतालों में पड़े हुए हैं और इलाज के लिए पैसे नहीं है, और डॉक्टर भी कह रहे गए नहीं जनाब अब तो कुछ भी नहीं हो सकता, लेकिन उसको फारिग तो नहीं ना कर दिया जाएगा, बिल तो चल रहा है। अस्पतालों में जाकर देखे शुक्रगुजारी पैदा होती है, जेल वालों को जाकर देखे शुक्रगुजारी पैदा होती है, और अपने गिर देखे यार इतना दबला कुचला बेचारा परेशान हाल तबका है जिसको देखकर बंदा शुक्रगुजारी पैदा करता, तो कहेंगे फिर वो क्या करे जिसको देखकर मैं शुक्रगुजारी करूं, वो अपने से नीचे वाले को देखे और बोलो मेरे से ज्यादा मुसीबत परेशान वाला कोई भी नहीं है भाई, तो तुम भाई गैर मुस्लिम को देखो, तुम्हें अल्लाह ने ईमान दिया उसको तो ईमान भी नहीं दिया। शुक्रगुजार यानी ईमान से बढ़कर क्या नेमत है, दुनिया की हर आसाइश हर सहूलत तुम्हें मुयसर, ईमान ना हो खुदा ना करे तो ये सहूलतें और आसाइश किस काम की, किसी काम की नहीं है कि मुसलमान जन्नत में जाएगा। तो ये कुछ इस तरह की सोच डेवलप करें, खुदकुशी की तरफ ना जाएं। मैंने एक खबर मेरी नजर से गुजरी अखबार के जरिए कि एक औरत ने छत से कूद कर जान दे दी। मैंने इसकी वजह पढ़ी तो वजह यह थी कि उसको तलाक हो गई थी। अब यह एक रिपोर्ट है, अल्लाह ही बेहतर जानते क्या सच है क्या झूठ है, मैं बता भी नहीं रहा कहां हुआ क्या हुआ। उसने जान दे दी, वजह उसकी जो बयान की गई है वो तलाक है, कि वह शोर ने तलाक दे दी, वो जहनी तौर पर परेशान रहती थी। तो क्या तलाक हो जाने के बाद आप खुदकुशी कर लेंगी? अल्लाह ताला कादिर मुतलक है, वो रिस्क का मालिक है, खुशी गमी उसके दस्ते कुदरत में है, तो आपको खुदकुशी करने की क्या जरूरत है? हराम मौत, क्या तलाके औरतों को नहीं होती? क्या घर नहीं टूटते फिर जुड़ जाते हैं? हालात और वाकियात फिर बदल जाते हैं, फिर सूरत हाल बदल जाती है, फिर टेंशन की वाली जिंदगी में फिर हाथें आना शुरू हो जाती हैं। भाई इस वक्त उजाला है तो अंधेरा भी तो आना है ना। आप बोला अंधेरा हो गया, सब्र करो यार, उजाले ने आना है। जिंदगी में भी धूप और छांव चलती है, जिंदगी में अंधेरा उजाला आता है। बंदा हर हाल में अपने रब का शुक्र अदा करे, और अगर मुसीबत परेशानी है तो इससे बड़ी मुसीबत चूके नहीं आई, शुक्र करे, और जो मुसीबत आई है इस पर सब्र करे और दोनों तरफ से सवाब हासिल करे, अपने रब को राजी करे।
सुभान अल्लाह।
वावेला करने से चीज जाती नहीं है, वावेला करने से परेशानी बढ़ जाती है। चुप रहे संता मोती मिलसन, सब्र करे ता हीरे, पागला वांगू रोला पावे, ना मोती ना हीरे। तो या तो बंदा चुप रह जाए, चुप भी नहीं रहता, चुप कहे चुप रहो भाई, शिकायतें नहीं करो, चुप ही रहेंगे सब्र ही करेंगे। भाई इतना तो पेट हल्का कर दिया, कीमत कर दी, चुगली कर दी, तोहमत लगा दी, बोहतान लगा दिया, इतना जहन्नम का अंगारा, जहन्नम की आग अपने लिए जमा कर ली। यानी पेट में पहले किसी की बातें थी वो निकाली, अब पेट हुआ खाली, उसमें भरी जहन्नम की आग। माज अल्लाह सुमा माज अल्लाह, और अब सुकून हुआ। हा यार अब मतलब मैंने पेट हल्का कर दिया, दिल का बोझ हल्का, ये दिल का बोझ हल्का नहीं किया, पेट हल्का नहीं किया, पेट में जहन्नम की आग भरकर और भारी कर दिया। तो क्या करें जनाब, क्या करें भाई? सब्र करें और शुक्र करें कि इससे बुरे हालात नहीं है। खुदा का खौफ करना चाहिए हमको। जो मैंने अभी आपके साथ डिस्कस की है, इसको अपने इदारे पर, अपने घर पर, अपनी आदतों पर, अपने दोस्तों पर, अपने रिश्तों पर आप डालने की कोशिश करें। जो मैंने अभी आपके सामने अर्ज की है, आपकी जिंदगियों में एक राहत आपको महसूस होगी, आपको कहीं से ठंडी हवा का झोंका आपको महसूस होगा कि हाँ यार है, यार सही है यार, ये इससे बढ़कर भी तो मुसीबत हो सकती थी, इससे बढ़कर भी तो परेशानी हो सकती थी। जो भी अल्लाह बस हमें सबर दे यार, कम अज कम इज्जत और आबरू की तो हिफाजत है, जानो माल की हिफाजत है, दीन और ईमान की तो हिफाजत है। अरे बंदा सोचे ना कि इससे बढ़कर मुसीबत क्या हो सकती है, बंदे के रोंगटे खड़े हो जाते हैं कि अल्लाह ने इसे बचाया हुआ है। और फिर बड़ा वाज़ेह तौर पर कुरान करीम ने फरमा दिया, तुम्हें जो मुसीबत पहुंचती है तुम्हारे हाथों की कमाई है, और बहुत कुछ तो अल्लाह माफ फरमा देता है। तो अगर ये दुनिया की आर्जी मुसीबतें परेशानियां मेरे गुनाहों की मगफिरत का सबब बनकर मेरे लिए अगर जन्नत में बिला हिसाब दाखिले का सबब बन जाती हैं, तो वो तो निहायत सस्ता सौदा बेच रहे हैं जन्नत का। हम मुफलिस क्या मोल चुकाएं, अपना हाथ ही खाली है। तो बीमारी हो, परेशानी हो, कर्जा हो, घर के हालात अल्लाह ना करे दुरुस्त नहीं है, कारोबारी हालात दुरुस्त नहीं है, जो भी आपके साथ हालात वाकिया जान माल औलाद इज्जत आबरू में है, इन सब में सब्र करें और शुक्र का पहलू सामने रखें कि इससे बढ़कर नहीं आई है। रब जानता है कि मेरा यह बंदा शुक्र अदा कर रहा है और मेरे बारगाह में सब्र कर रहा है। अल्लाह ताला आपके हालात बदल देगा अपने कर्म से, और ऐसे बदलेगा कि बस वाह वाह हो जाएगी। कई ऐसी मुसीबतें भरे बंदे पर आती हैं, लेकिन जब उसका नतीजा बाद में आता है ना, तो वह देखे ना, उम्मुल मोमिनीन सैयदतुना आयशा सिद्दीका रज़ी अल्लाह ताला अन्हा पर मुनाफिकीन ने तोहमत लगाई। इस्लाम के पहले खलीफा हजरत सैयदना सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु की शहजादी, आपकी साहबजादी, उन पर जो बात आई, तकरीबन एक महीना तक ये सारा तूफान बदतमीजी बरपा रहा। सरकार सल्लल्लाहु ताला अलैहि वसल्लम पर जो उस वक्त जो मामला थे, सहाबाए कराम की जो परेशानियां थी, आका तो जानते थे सल्लल्लाहु अलैहि वसल्लम, लेकिन जो सूरत हाल बनी हुई थी और जो जो लोग इन्वॉल्व थे, और जिस मतलब पूरी एक मतलब के साथ ताकत के साथ मुनाफिकीन ने जो एक प्रोपोगंडा किया था, मगर उसके वो कितनी बड़ी परेशानी थी, कितनी बड़ी आजमाइश थी, कितनी बड़ी आजमाइश इसका बंदा तस्वुर करे। और जब वो आजमाइश दूर हुई, वो दूर कैसे हुई? कुरान करीम की आयत नाजिल हुई, उस उन चंद दिनों की परेशानी और जो आजमाइश रही, अब कयामत तक मेरी अम्मी जान उम्मुल मोमिनीन की पाक दामनी और इनके रुतबे का खुतबा दुनिया भर की मसाजिद में कुर्रा पढ़ते रहेंगे, इमाम पढ़ते रहेंगे, जब सूरह नूर की आयत करीमा तिलावत की जाएंगी, जब उलुल फजल कहा जाएगा तो सिद्दीक अकबर के फजाइल पढ़े जा रहे होंगे, वलियाफू वलियस्वहू का खिताब किससे था, तो सिद्दीक अकबर इस्लाम के पहले खलीफा सिद्दीक अकबर रज़ियल्लाहु तआला अन्हु का नाम जहन में आएगा कि ये किससे खिताब है, क्या तुम नहीं चाहते, क्या तुम नहीं चाहते कि अल्लाह ताला तुम्हें माफ कर दे, किससे खिताब हो रहा है, इस्लाम के पहले खलीफा सिद्दीक अकबर रज़ियल्लाहु तआला अन्हु से खिताब हो रहा है, उनसे कहा जा रहा है। तो ये जरा गौर करें इसके पीछे कितनी, ये सब अल्लाह ताला की मशीयत है और हमारे लिए इसमें सबक है। अय्यूब अलैहिस्सलाम के ऊपर जो परेशानी आई इसके पीछे इनके बाद किसी इनको राहतें नसीब हुई, तो ये बंदा गौर करता रहे गौर करता रहे गौर करता रहे, तो ऐसी आपको अपनी आजमाइश परेशानियां नजर आएंगी अभी भी अगर आप गौर कर लें कि जिसके जाने के बाद एक राहत मिली थी, बीमारी के बाद औकात बहुत अच्छी सेहत मिल जाती है, कुछ बीमारियां बहुत सारी बीमारियों को खत्म कर देती हैं, जैसे खारिश की बीमारी है कैंसर का इलाज करती है, यही है ना खारिश, नजले से तो कैंसर का इलाज सुना था मैंने, नजला खांसी कोई सी बीमारियां हैं कि जिसकी वजह से कैंसर का इलाज हो जाता है, बुखार खुद कई बीमारियों को, गुनाहों की बीमारियों, कितने गुनाह बुखार की वजह से माफ हो जाते हैं, बल्कि मैंने रिवायत में पढ़ा है कि कुछ गुनाह ऐसे हैं जिनका कफारा अहलो अयाल का गम है, यानी अहलो अयाल के गम से वो गुनाह के वो गुनाह माफ होते हैं, कुछ गुनाह ऐसे हैं जिनका कफारा रिस्क की फिक्र है, रिस्क में जो रोजगार के तालुक से जो बंदा फिक्र में आता है वो उन गुनाहों का कफारा बन जाती है। अब ये परेशानियां हैं लेकिन गुनाहों का कफारा बनती है, जब रिटर्न की उम्मीद हो ना तो मामला आसान हो जाते हैं, क्या रिटर्न मिलेगा, रिटर्न में अल्लाह की बारगाह से सवाब की सूरत में, मगफिरत की सूरत में अगर मिलता हो, जन्नत की सूरत में अगर रिटर्न की बशारत मिलती हो तो मुझे बताएं सबर ना आएगा।
सुभान अल्लाह सुभान अल्लाह।
अपने अंदर शुक्र की आदत पैदा करें, मैं अपनी खास इस्लामी बहनों से दरख्वास्त कर रहा हूं शुक्र की आदत पैदा करें, ना शुक्री ना करें, खुदारा ना शुक्री ना करें, औलाद के ताल्लुक से, शोहर के ताल्लुक से, घर बार के ताल्लुक से, अपने घर की छत के ताल्लुक से, रोजगार के ताल्लुक से, हर हवाले शुक्र अदा करें, अल्लाह तेरा शुक्र, जान माल सेहत के ताल्लुक से, अपने जिस्म जिस्मानियत के ताल्लुक से अल्लाह का शुक्र अदा करें, और ना शुक्री का नुकसान सामने रखें कि ना शुक्री से ये चीज़ें जाएंगी नहीं लेकिन मेरे लिए परेशानी बढ़ जाएगी, और शुक्रगुजारी इंशाल्लाह आपको एंजाइटी से बचाएगी, शुक्रगुजारी इंशाल्लाह आपको डिप्रेशन से बचाएगी, शुक्रगुजारी इंशाल्लाह आपको वो टेंशन से बचाएगी, शुक्रगुजारी इंशाल्लाह आपको शुगर से बचाएगी, शुक्रगुजारी इंशाल्लाह आपको ब्लड प्रेशर की बीमारी से बचाएगी। शुक्रगुजारी से इंसान राहत में आता है, सुकून में आता है, एक कंफर्टेबल जोन में चला जाता है, और ये कंफर्टेबल जोन आपकी जिस्मानी और रूहानी कई बीमारियों को दूर करके बल्कि जिस्म व रूहानियत को सेहत अता करती है। ये शुक्रगुजारी के मैं आपको फवायद बयान कर रहा हूं।
क्या बात है, क्या बात है, सुभान अल्लाह।
अल्लाह हम सबको शुक्रगुजारी की तौफीक अता करे। ये एक यूं समझिए कि बहुत सारे मसाइल का हल मैंने शुक्रगुजारी के तौर पर अर्ज करने की कोशिश की है।
सुभान अल्लाह। ये शुक्र जो आपने जितनी गुफ्तगू फरमाई है, कुरान करीम के दो अहकाम जो अल्लाह करीम ने अमर फरमाया है, हुक्म है, उसका गोया कि आपने यूं समझे कि आसान अल्फाज में नाजरीन को तरगीब दिलाई है। कुरान करीम में एक जगह पर इरशाद फरमाया कि मेरा शुक्र अदा करो, ये भी हुक्म दिया जा रहा है शुक्र अदा करो। एक जगह पर फरमाया वश्कुरू ली, यहाँ पर भी यही फरमाया जा रहा है कि मेरा शुक्र अदा करो। और एक आयत मुबारक जो आपने पढ़ी कि ला इन शकर तुम लाजीदन्नकुम, और इसी तरह सब्र करने के हवाले से भी कुरान करीम में हुक्म जो है वो दिया गया है वस्बिरू, और सब्र करो। तो जो इन चीज़ों को कुरान करीम के अंदर अल्लाह तबारक व तआला के अता करदा अहकाम और इन सिफात को जो अपनाएगा वो यकीनन फैज पाएगा। और आप देखें, आपने हजरत अय्यूब अलैहिस्सलाम की जो बात की तो आपके उस ड्यूरेशन के अंदर जो आजमाइश करा उसमें दोनों चीज़ें थी, सब्र भी था और इसके साथ साथ अल्लाह तबारक व तआला का शुक्र भी था, और फिर अल्लाह करीम ने क्या इनाम फरमाया, सुबहान अल्लाह। अल्लाह हमें भी ये अच्छी आदात जो है वो अच्छे ये जो सिफात हैं अल्लाह हमें इनको अपनाने की तौफीक अता फरमाए। कॉज देते हैं नाज़रीन,
ऑप्शन भी नहीं है ना सलमान भाई
जी,
आप नाशुक्री करके क्या कर लेंगे
जी,
नाशुक्री को दवा तो नहीं है,
ऐसी बात,
नाशुक्री को दवा नहीं है
जी,
नाशुक्री खुद बीमारी है।
दुरुस्त फरमाया,
اچھا صبر دوا ہے،
سبحان اللہ،
شکر گزاری دوا ہے،
سبحان
یعنی آپ نے دوائی چھوڑ کر کون سی شفا لے لینی ہے؟ تو صبر میں دوا ہے، شکر میں دوا ہے، ان دونوں میں شفا ہے، ان دونوں کو اختیار کریں گے انشاءاللہ ظاہر و باطن، قلب و ذہن بہت اچھا آپ کا آپ فیل کریں گے، یا دنیا بہتر فیل کرنے کے لیے پیسہ خرچ کرتی ہے. اچھا یہ ناشکری کی عادت آپ دنیا میں کہیں بھی آپ ٹورسٹ کے نام پر بھی ٹوریزم کے نام پر چلے جائیں، آپ آب و ہوا کی تبدیلی کے نام پر چلے جائیں، یار بہت پریشان ہو گیا ہوں کہ تھوڑا سا مطلب کمفرٹیبل ہونا یا کہیں چلے جائیں، لیکن اگر آپ کے ساتھ یہ ناشکری والی عادت اگر آپ کے ساتھ ٹریول کر رہی ہے، آپ کروڑ روپے خرچ کرنے کے بعد بھی وہیں کے وہیں کھڑے رہیں گے، آپ کو ہوٹل صحیح نہیں لگے گی، آپ کو کھانا صحیح نہیں لگے گا، آپ کو ٹرانسپورٹ صحیح نہیں لگے گا، آپ کو ویٹنگ صحیح نہیں لگے گی، آپ کو کوئی یہ ہو جائے گا، آپ کو وہ ہو جائے گا، تو وہاں سردی بہت ہے، وہاں تو گرمی بہت ہے، تو کپڑے کم پڑ گئے، تو کپڑے زیادہ پڑ گئے، تو بیگ صحیح نہیں تھا، تو یہ جناب صحیح نہیں تھا، تو جوتے زیادہ لے لیتے، تو دوائیاں وہاں رہ گئی ہیں، تو یہ پریشانی. اب پورا سفر کروڑوں روپے لاکھوں روپے خرچ کرنے کے بعد بھی آدمی بولتا ہوگا کہ یار گھر میں بیٹھو، مفت میں بیٹھو تب بھی یہی شکایتیں ہیں، لاکھوں خرچ کرو تب بھی یہ شکایتیں، تو بندہ یار پھر فری میں شکایتیں نہ لے لے یار.
اللہ نصیب فرمائے، شکر ادا کرنے کے اللہ ہم سب کو عادت نصیب فرمائے، آمین. کال دیتے ہیں پھر آگے بڑھتے ہیں انشاءاللہ. جی
آج کل بارشوں کا موسم ہے تو اس میں بہت سے جانور اکثر بیمار ہو جاتے ہیں اور کھانا پینا چھوڑ دیتے ہیں، تو اس کا کوئی اگر روحانی علاج تو ارشاد فرما دیں، جزاک اللہ خیر.
آمین. ہاں بھیا، جانوروں کے مسائل کا روحانی علاج،
اس کا روحانی علاج ہے، ہوتا ہے بعض اوقات جانور جیسے انسان بیمار پڑتے ہیں، بچے بیمار ہو جاتے ہیں، بڑے بیمار ہو جاتے ہیں، تو جانور بھی بیمار ہو جاتے ہیں. تو اگر کسی کا جانور بیمار ہو جائے یا اس طرح کی بھی کیفیت ہوتی ہے کہ بھائی وہ چارہ نہیں کھا رہا، نظر بد بھی جانور کو لگ جاتی ہے، اس طرح کی اگر کیفیات ہوں نظر آ رہی ہوں جانوروں کے اندر آپ کو، یا قہارو، یہ آپ 100 مرتبہ 100 ٹائمز اول و آخر درود پاک کے ساتھ پڑھ کر آپ اپنے جانور پر دم کر دیں، اللہ پاک کی رحمت سے جانور بیماری سے محفوظ رہے گا، اس کی بیماری بھی دور ہو جائے گی. اچھا یہ عمل پیشگی بھی کیا جا سکتا ہے؟
یہ سوچ رہا ہوں، یہ اگر ڈاکٹر کمرہ نافذ ہوتا تھا تو ڈائریکٹ کہتے تھے ویٹرنری ڈاکٹر سے رابطہ کرو،
آبویسلی
ان کو ان کے پاس آتا حکیم صاحب بولے نہیں یار ویٹرنری کو، آپ کا تو پتہ نہیں حکیم ویٹرنری ہوتا نہیں ہوتا، ہوتا ہوگا کہیں نہ کہیں، تو ہوتا ہوگا، یہ اس سے کچھ نہیں گا، یہ روحانی علاج کی برکت ہے.
یہ پڑھ کر خود بھی دم کر سکتے ہیں اور پیش کی بھی دم کیا جا سکتا ہے کہ اگر ہم چاہتے ہیں کہ جانور بیماریوں سے مختلف قسم کے وائرس سے محفوظ رہیں تو یہ پڑھ کر دم کر دیں. یہ تو ہوا روحانی علاج. ایک مشورہ یہ بھی ہے کہ اپنے ڈاکٹروں سے بھی رجوع کرے جانوروں کے نا، اس کو بھی دکھا دیں ان کی بھی ادویات.
تو روحانی مانگا تھا نا،
روحانی تو میں نے عرض کا مشورہ میں نے پیش کیا ہے.
بات چل نکلی ہے تو اسی سے ریلیٹڈ بات ہے، آج کل دیواروں پر چاکنگ بھی جو ہے نظر آ رہی ہے، جانوروں کا ڈاکٹر، نیچے ڈاکٹر کا نام ڈاکٹر فلاں یہ لکھا ہوا، یعنی جب قربانی کا سیزن آتا ہے تو یوں ڈاکٹروں کا بھی ایک سیزن، جانوروں کے ڈاکٹروں کا
تو زیادہ تر، یہ ڈاکٹروں کا تو زیادہ سیزن ہے. اچھا بھائی، یہ ڈاکٹروں کا سیزن وہاں تو پورا سال ہوتا ہے جہاں جانور پالے جاتے ہیں، ہم تو شہروں میں رہتے تو ہمیں تو ان ڈاکٹروں کا پتہ ہی کوئی نہیں ہوتا کہ کہاں ہیں، لیکن جہاں پر جانور ہی جانور پالے جاتے ہیں، اب جو 200 500 جانور پال کے بیٹھا ہوا ہے اس کا تو جانور آئے دن کھانستا ہوگا، نہ اس کو یہ ہوتا ہوگا، نہ کھاتا نہیں ہوگا، تو یہ کمزور ہو جاتا ہوگا، تو مجھے نہیں لگتا کہ وہاں ڈاکٹروں کے پاس ٹائم ہوتا ہوگا، ویٹنری ڈاکٹروں کے پاس. بہت بڑی فیلڈ ہے وہاں.
جی درست ہے.
اور یہ بھی مطلب میرا خیال ہے ان دنوں میں بھی جانور زیادہ بیمار ہوتا ہوگا، اس کو زیادہ کھلاتے ہوں گے،
یہ بات
زیادہ کھاتا ہوگا، زیادہ بیمار ہو جاتا ہوگا، میدا تو میدا ہی ہے، چاہے جانور کا ہو انسان کا، اوور لوڈیڈ ہوگا تو وہ پھر پرابلم تو کرے گا.
اللہ رحمت فرمائے. میں جس پوائنٹ پر آنا چاہ رہا تھا وہ یہ ہے کہ جو ڈاکٹر نہیں بھی ہے نا جی، ویٹرنری ڈاکٹر جو نہیں ہے وہ بھی گلی محلے میں بھی آج کل دوائیاں رکھ کر جو ہے بیٹھا ہوا.
خالص میں ڈاکٹر کی کیوں پرابلم ہے، تو کئی نکل آئیں گے کہ جن کو گوشت کاٹنا ہے یا جانور کاٹنا نہیں آتا وہ بھی نکل پڑے ہوں گے.
صحیح.
اب جانور تو نہیں نہ بولے گا کس کے حوالے کر دیے میرے کو.
صحیح.
یہ تو انسان شکایت کرے گا کہ صحیح نہیں تھا، جانور نے کیا بولنا ہے اس کے بعد، 8 10 دن کے بعد اسے کٹ جانا ہے. تو یہ
کٹ جانا ہے، اس کی طبیعت کا خراب ہو جانا.
مسئلہ یہ ہے کہ ہمارے یہاں بہت سارے کاموں میں جو علم کی کمی کے جو نقصانات ہیں نا وہ یہاں بھی ہیں، کہ مطلب یار بلا لو، اب وہ کہاں سے بلا لو، کدھر سے آ جائے، اس کو جانور دیکھنا آتا ہے نہیں آتا، चारा खरीदेंगे तो क्या मतलब कि सड़ा हुआ पुराना गंदा सा चारा खरीद लेंगे तो चारा को अच्छा मतलब कि जैसे हम भी एक ताज़ा खाना खाते हैं तो जानवर को भी कोई बासी चारा तो नहीं ना खिलाएंगे जिससे जानवर का भी मतलब सत्यानाश हो जाए। इस तरह मतलब कि जानवर जब लिया है और अगर ये बीमार हो गया तो इसके मतलब के प्रॉपर डॉक्टर को दिखा दें तो काम बनेगा। और अगर आप अभी जानवर काट रहे हैं क्योंकि ये तो हर साल का प्रॉब्लम है जो मैं अभी आपको अर्ज करने जा रहा हूँ, मेरी आप सबसे दरखास्त है जो अपने यहाँ जानवर ईद कुर्बान पर कुर्बान करेंगे मेहरबानी करके जानवर काटने वाला तजर्बेकार आदमी लीजिए वरना आपको इतनी परेशानी होगी। एक तो वो काटेगा सही नहीं,
हड्डियों का कीमा बना
और उसके शरई अहकाम का उसको अंदाजा भी नहीं होगा, आप समझाएंगे तो शायद वो समझेगा भी नहीं। तो सबसे पहले तो वो जब काटेगा तो जुर्म करता है, इस मैं सबका नहीं कहता लेकिन एक तादाद है जो जानवर को काटती तो जुर्म करती है और जो काट कर उसको जो ठंडा कर दें ठंडा होने का इंतजार कर वो नहीं करते और आप भी हाथ बांध के खड़े हुए तो ये दुरुस्त नहीं है नंबर एक। दूसरा कि अब उसने जानवर की खाल उतारनी है तो उसका वो तजर्बेकार होगा तो बगैर खाल खराब किए बगैर गोश्त खराब किए वो करेगा। अगर वो तजर्बेकार होगा तो आपके गोश्त के टुकड़े सही करेगा, अगर वो तजर्बेकार होगा तो आपको जल्द फारिग कर देगा। अगर वो तजर्बेकार नहीं हुआ तो जानवर को गलत काटेगा, उस पर ज्यादती करेगा, आपके जानवर की खाल खराब करेगा, आपके जानवर का गोश्त खराब कर सकता है यानी कि उसकी कटिंग ही सही नहीं होगी, फिर चीज़ें ज़ाया कर सकता है। एक और बात, आपको बहुत ज़्यादा वो वेट कराएगा, बहुत ज़्यादा एक तजर्बेकार आदमी है ना, तजर्बेकार आदमी जो पूरा साल काम करते हैं उसके लिए आधे घंटे से ज़्यादा बकरा नहीं बोलता। मैंने खुद ज़ाती तौर पर अपने कई जानवर कटवाए, मैं तो ढूंढता था, खैर थोड़ी पुरानी बात है तो मुझे तो मैं तो उस इलाके में रहता था जहाँ पर ये सारी बिरादरियाँ रहती थी और एक तजर्बेकार आदमी से लेते थे, ईद की नमाज पढ़कर कह सकते हैं शायद गली में सबसे पहला मेरा जानवर कटता होगा और आधे घंटे के अंदर अंदर मैं फारिग हो जाता था। जी हाँ, मैं उस वक्त हमारे घर में पूरा बहुत पुरानी बात दावत इस्लामी से पहले की बात कर रहा हूँ, तो एक बकरा कट गया और हमने मतलब के वो फारिग हो गए। तो इसके बाद भी हमने ये इस तरह की कुछ रूटीन से की थी लेकिन अब भी कई ऐसे लोग हैं जो तजर्बेकार लोगों से रब्ता करते हैं, अब बोलेंगे यार पैसे ज़्यादा लेते हैं, तो अब वो पैसा ठीक है उनको बहुत ज़्यादा पैसे नहीं डिमांड करने चाहिए लेकिन जो एक मार्केट रेट होगा तो अब आपने जानवर भी तो महंगा लिया ही है ना, तो समझे कि इसके अंदर ये प्लस हो गया। तो अब कुर्बानी कर रहे हैं तो चारा भी अच्छा खिलाना है, इनकी मतलब कि बांधने का निज़ाम भी सही होना चाहिए तकलीफ़ ना हो, इनको जो कटवाना है तो आप एक अच्छे तजर्बेकार शख्स के साथ मेरी दरख्वास्त है मुआहिदा करें तरकीब बनाएं और जिनके साथ ये मुआहिदा होता है उनसे मेरी दरख्वास्त है मेहरबानी करके पैसों के उसमें आप जिनके जानवर काटते हैं उनको परेशान ना करें कि छुरी फेरी आगे निकल गए छोटे बच्चे के हाथ में दे दिया अब वो बेड़ लगा हुआ है, चाय लाना दूध पत्ती लाना और वो जाना उसका वो पूरा शाम हो गई बेचारे की, जोर हो गई असर हो गई, पूरा दिन उसका खाली जानवर कटवाने में और घर पे चढ़ाने में घर पे पहुंचाने में निकल गया और फिर घर वाले अलग इंतजार करेगा आएगा तो वे करे। ये जर्नल एक हमारे यहाँ घरों में जो रूटीन होती है तो ये आप सबसे पहले आप जो जानवर लाए हैं ना आप पर डिपेंड करता है कि आप किसको अपना जानवर सौंपते, ये राय खुदा में कटने वाला जानवर है इसे सही और अच्छे हाथों में दें ताकि इसकी दुरुस्त शरीयत के मुताबिक इसको अल्लाह की राह में काटा जा सके ज़बह किया जा सके, ये मेरी दरख्वास्त।
अल्लाह पाक इस प्रोग्राम को नगराने शुरा को सारी टीम को नजर बात से बचाए। हाई साहब की बारगाह में अर्ज है जो लोग अल्लाह पाक की नेमतों का शुक्र नहीं अदा करते फिर कहते हैं नजर लग गई, क्या नजर लगने से भी इंसान बीमार हो जाता है, क्या जानवर को भी नजर लग सकती है, नजर लग जाए तो क्या करना चाहिए, नजर और नजर बद में क्या फर्क है, नजर उतारने का कोई वजीफा भी अता फरमा दीजिए।
जी नज़र लग जाती है, देखिए नज़र तो लगना हक है, नज़र बद हक है, ये ऊँट को देख में उतार देती है और नज़र बद से बचने की कोशिश भी करनी चाहिए, अपने आप को मैक्सिमम शो ऑफ से भी बचाएं, بہت زیادہ نمایاں ہونے سے خود کو میکسیمم بچائیں، یہ اپنے طور پر کوشش کرنی ہوتی ہے. البتہ اگر کوئی چیز اچھی لگے، چاہے جانور ہو کہ انسان ہو یا کوئی اور چیز ہو، کار ہو، کسی بھی شے کو نظر لگ سکتی ہے. لہذا کوئی چیز اچھی نظر آئے، آپ کو اچھی لگے، تو ماشاء اللہ بارک اللہ کہنے کی عادت بنائیں، تو انشاءاللہ سے نظر نہیں لگے گی. تو اپنی چیزوں کو، خود کو بھی آپ دیکھیں کہ لوگ بلڈنگیں بناتے، گھر بناتے، کوئی چیز لیتے تو اس کو ماشاء اللہ لکھواتے ہیں. شاید یہ اسی لیے ہے کہ اس کو دیکھ کر لوگ ماشاء اللہ پڑھ لیں کہ بھائی یہ پڑھ لو، آپ کو یاد دلا دیا جا رہا ہے. تو پڑھ لیا کریں. اب اچھا، اپنی شے کو بھی جو آپ نے لی ہے تو آپ بھی ماشاء اللہ کہہ لیں، کیا پتہ نظر آپ ہی کی لگ جائے. تو نظر حق ہے، نظر بد حق. نظر لگ گئی یا نظر بد لگ گئی، بات دونوں ایک ہی ہے، بد کا لفظ لگائیں یا نہ لگائیں. تو نظر لگ گئی تو یہ نظر لگنا یہی ہوتا ہے. تو اگر اچھے معنوں میں لیا جاتا ہے نا تو بھی یہ کہا جائے حضرت کی نظر پڑ گئی. نظر لگ جانا اور ہے، نظر پڑ جانا اور ہے.
سبحان اللہ،
بزرگوں کی نظر پڑ جاتی ہے اور ہم جوسوں کی نظریں لگ جاتی ہے، تو یہ تھوڑا الٹا ہو جاتا ہے. تو نظر پڑ گئی تو پھر پڑ گئی نا، تو پڑ گئی جس پہ محشر میں بخشا گیا.
اللہ، جدھر ہو گیا
رخ، جدھر ہو گیا زندگی پا گیا، جس طرف اٹھ گئی دم میں دم آ گیا، اس نگاہ عنایت پہ لاکھوں مصطفیٰ کریم کی جس پر نظر پڑ جائے، اس کے تو دنیا اور آخرت میں وارے نیارے ہو جائیں.
قسمت میں لاکھ پیچ ہوں سو بل ہزار کج، یہ ساری گٹھی اک تیری سیدھی نظر کی ہے. سبحان اللہ.
تو فی الحال نظر بد سے بچنے کے لیے کوشش کرنی چاہیے. نبی پاک صلی اللہ علیہ وسلم نے بھی اپنے نظر بد لگنے پر آپ نے اس کے حل بھی ارشاد فرمائے، جو کتابوں میں آپ کو مل جائیں گے. تو ماشاءاللہ بارک اللہ، یہ دو خاص چیزیں ہیں کہ جو پڑھنی چاہیے. البتہ اگر نظر لگ گئی تو اب کیا کرے، تو بتائیں بھائی اب کیا کرے.
نظر بھی اتروائیں اور یہ وظیفہ بھی پڑھیں، یہ ورد پڑھیں. سورۃ القلم 29 پارے میں ہے. سورۃ القلم کی یہ آیت مبارکہ، بسم اللہ الرحمن الرحیم. وَإِن يَكَادُ الَّذِينَ كَفَرُوا لَيُزْلِقُونَكَ بِأَبْصَارِهِمْ لَمَّا سَمِعُوا الذِّكْرَ وَيَقُولُونَ إِنَّهُ لَمَجْنُونَ. اگر آپ کو لگے نا نظر، بڑی عمر کے جیسے افراد ہیں، تو یہ آیت قرآن پڑھ کر، سورۃ القلم کی آیت مبارکہ پڑھ کر آپ اپنے اوپر دم کریں. تلفظ کی درستی کے ساتھ پڑھنا ہے قرآن پاک کی یہ آیت. صحیح مخارج ہونے چاہئیں، تلفظ درست ہونے چاہئیں. اچھا، یہ تو ہوا آپ کے لیے. اچھا، پھر دوسرا یہ کہ بچوں کو بھی نظر بد لگ جاتی ہیں نا. اچھا، بچوں کو نظر بد لگ جائے تو اس کا ایک الگ مخصوص وظیفہ ہے، وہ خاص بچوں کے لیے ہیں. وہ کیا؟ دیکھیں سورۃ الکوثر 30 پارے میں ہے. سورۃ الکوثر پڑھ کر پہلے بچے کے سیدھے رخسار پر، سیدھے گال پر آپ دم کر دیں. پھر دوسری مرتبہ سورۃ الکوثر پڑھ کر بچے کے الٹے گال پر آپ دم کر دیں. اور تیسری مرتبہ سورۃ الکوثر پڑھ کر، انا اعطیناک الکوثر، یہ پڑھ کر بچے کی پیشانی پر دم کریں. تو یہ تین مرتبہ اسی انداز سے، اسی طریقے سے پڑھ کر آپ بچے کی پیشانی پر، بچے کے سیدھے رخسار پر، پھر الٹے رخسار پر، پھر تیسری مرتبہ پیشانی پر دم کر دیں. اللہ پاک کی رحمت سے بچے بھی نظر بد سے محفوظ رہیں گے. اچھا، نظر بد لگ جائے تب بھی یہ وظیفہ پڑھ کر دم کر سکتے ہیں. پہلے ہی آپ پڑھ کر بچوں پہ دم کر دیا کریں تو اللہ پاک کی رحمت سے بچے نظر بد سے محفوظ رہیں گے. تو دونوں پر ہی عمل کر لیں. پہلا جو عمل بتایا وہ بڑوں کے لیے ہیں، اور یہ دوسرا جو عمل میں نے آپ کو عرض کیا، ورد بتایا، تو یہ بچوں کے لیے خاص نظر بد سے حفاظت کا وظیفہ ہے.
ماشاء اللہ. جی کال.
میں نعمان مصطفیٰ بات کر رہا ہوں اسلام آباد سے. تو سر میں یہ بات پوچھنا چاہتا تھا کہ مثلاً اپنے نفس پہ قابو پانے کے لیے کیا کرنا چاہیے.
نفس پر قابو پانے کے لیے کم کھانا چاہیے، یہ سب سے زیادہ بہترین اور مجرب عمل ہے کہ بندہ کم کھائے. کیونکہ سرکش گدھے کو خوراک کم دی جاتی تو اس کی سرکشی کم ہو جاتی ہے. تو بزرگوں نے جو خاص طور پر جو بات بیان کی ہے نفس پر قابو پانے کے لیے، خاص طور پر وہ کم غذا ہے. اس سے جسم اور روحانیت دونوں کو تقویت ملتی ہے، مضبوط ہوتی ہے. اور نفس چونکہ کم کھائے گا اس کی خواہشیں کم ہوتی رہیں گی، خواہشیں کم ہوں گی تو کمزور پڑے گا، کمزور پڑے گا تو اس پر قابو پانا آسان ہو جائے گا. پھر اس کے بعد ہی کم سونا اور کم بولنا ہے. تو کم کلام، کم طعام، کم منام. تو یہ چند اصول بیان کیے گئے اور ہر خواہش پوری کرنے کی جو ضد ہوتی ہے اس کو قلبی قلب ضدی قلب کہتے ہیں. تو یہ ساری چیزوں کا حل انشاءاللہ نکل آتا ہے جب بندہ اپنی غذا کو کم کرتا ہے اور صرف حلال کھاتا ہے. شبہات اور حرام سے اپنی غذا کو بچا کر کھائے اور کم کھائے تو انشاءاللہ عز و جل اس کو اپنی نفس پر قابو پانے میں مدد ملے گی اور اللہ نے چاہا تو اس کے لیے نیکی کرنے کے اسباب مزید کھلیں گے اور گناہ کرنا اس کے لیے مشکل ہو جائے گا. آپ دیکھیے کہ رمضان المبارک میں خاص طور پر شام کے وقت کس قدر طبیعت نڈھال ہوتی ہے اور ایک تعداد ہے جو مطلب بالکل نہیں کر سکتی تو کیا بھوک اور پیاس کی وجہ سے نڈھال پڑا رہتا ہے تو وہ نہیں گناہ کر پاتا. تو یہ خاص طور پر تصوف کے طور پر جو یہ بات بیان کی گئی اس کا میں نے مختصر سا آپ کو خلاصہ عرض کیا.
جی کوت
مسائل کے حل میں آپ حاجی صاحب ان لوگوں کو کیا سجیسٹ کریں گے کہ جو پورے پورے پروجیکٹ کے لوگ تمبو لگا کے روڈ پہ اور جانور بندے ہوتے ہیں اور وہاں بیٹھے ہوتے ہیں, گپ شپ وغیرہ ہوتی رہتی ہے, تو ان کو وہاں بیٹھے بیٹھے ایسا کیا عمل کرنا چاہیے کہ 10 دنوں کی جو فضیلت ہے وہ بھی ملے اور ذکر اللہ ہو یا مدنی چینل وغیرہ چل رہا ہو, اس طرح کی کوئی سجیسٹ آپ کیا کریں گے ان لوگوں کو؟
اصل میں اول یہ کہ جانور باندھنے بھی ہیں اور لوگوں کو تکلیف سے بھی بچانا ہے, ان کی در و دیواروں کو, ان کی گاڑیوں کو, کیونکہ اب باندھتے ہیں تو کسی کی گاڑی خراب کر رہے ہیں, تو کسی کی موٹر سائیکل گرا رہے ہیں, کسی کے راستے پہ چلنے میں دشواریاں ہو رہی ہیں. تو ایک پراپر پلاننگ کے ساتھ جانور کو باندھنا بھی چاہیے تاکہ جانور بھی محفوظ رہے, آپ کو بھی ٹینشن نہ ہو کہ یار جانور کا کیا ہوگا اور حقوق عامہ بھی تلف نہ ہو, لوگوں کے لیے بھی آزمائش نہ ہو. بعض اوقات تھوڑا سا اللہ کے محلے میں کچھ لوگ مل کر کوئی ایسا حصہ بنا لیتے ہیں اور وہ اس کا وہ کرایہ بھی شاید دیتے ہیں جانور سنبھالنے کے تعلق سے اور سنبھالا بھی جاتا ہے. تو یہ ہو اس میں چوری کی بجلی نہ استعمال کی جائے, کنڈا لگا کر بولے گا جناب یہ تو ہمارا حق ہے, اب کہاں سے حق ہو گئے آپ کا. تو یہ ساری چیزیں نہ کی جائیں. اور جو لوگ بیٹھے ہیں تو ٹھیک ہے جی, قربانی کا جانور لیا ہے, اس کی اس کو چارہ پانی وغیرہ جو بھی اس کی ایک نگہداشت ہے اچھے طریقے سے اچھے سلوک کے ساتھ کرنی چاہیے, لیکن وہاں پر نماز قضا کر دینا معاذ اللہ بیٹھے رہنا, پھر بندہ جانوروں کے درمیان بیٹھتا تو کپڑوں پر بدبو ہو جاتی ہے بالکل, وہ آئے گا تو آپ کو اندازہ ہو جائے گا کہ یار یہ لگتا ہے کہ یہ جانوروں کی صحبت میں بیٹھ کر آیا ہے. تو اب آپ کو لگے گا اب یہ بدبو والے کپڑے پہن کے وہ مسجد میں چلا جائے گا, اب مسجد میں بدبو کے ساتھ مسجد میں داخلہ یہ حرام ہو جائے گا, ہاتھ پہ بدبو آ رہی ہوگی, پاؤں میں بدبو آ رہی ہوگی. تو یہ چیزیں سے بھی خود کو بچانا ہے. دوسرا یہ کہ مطلب آدمی ایک اپنے آپ کو بس صحیح کاموں میں رکھے, فضول قسم کی وہاں بیٹھک نہ رکھے, فضول قسم کی وہاں وہ نہ رکھے, اور اپنے آپ کو عبادت اور دیگر دنیا اور آخرت کو بھلائی کے 100 نیک کام ہیں اچھے کام ہیں اس پہ مصروف کرے اور مطلب معتدل رہے, بیلنس کے ساتھ رہے, بالکل اگنور بھی نہ کر دے کہ جانور جی رہا ہے مر رہا ہے پتہ نہیں ہے, اور ایسا بھی نہ ہو کہ اس کے ساتھ ہی جینا مرنا ہو جائے. ہاں تو یہ میں نے کہا تھا اس کو ذرا سمجھ لیں آپ.
مرحبا جی کال.
سوال یہ تھا جو میری وائف ہیں اور تھوڑی ذہنی پریشان رہتی ہیں, بہت زیادہ اسٹریس میں رہتی ہیں, پریشان سی رہتی ہیں, کوئی وسیلہ سے بتائیں کہ ذہنی اسٹریس نہ ہو, نماز کی پابند ہے الحمدللہ.
ذہنی اسٹریس نہ ہو کوئی وظیفہ بتائیں.
دماغی امراض سے محفوظ رہنے کے لیے جو ذہنی طور پر ڈسٹرب ہو جاتے ہیں, نفسیاتی امراض میں مبتلا ہو جاتے ہیں, دماغی امراض میں مبتلا ہو جاتے ہیں, تو آخری جو تینوں کل ہیں سورۃ الاخلاص, سورۃ الفلق اور سورۃ الناس, یہ تین مرتبہ پڑھ کر اول وقت تین بار درود پاک کے ساتھ آپ پانی پر دم کر لیں, دم کر کے رکھ لیجیے, اور یہ دم کیا ہوا پانی آپ کے گھر والے, جیسے آپ نے کہا کہ بچوں کی والدہ ذہنی طور پر ڈسٹرب ہیں تو یہ اب سارا دن یہ ہے وہ پانی پئیں, اللہ پاک کی رحمت سے ذہنی طور پر اطمینان اور ایک سکون نصیب ہوگا, اور دماغی طور پر بھی انشاءاللہ عز و جل جو ایک سکون بھی حاصل ہوگا, یہ بیماریاں ذہنی طور پر جو ڈسٹرب ہو جاتی ہیں یہ بھی سب بہتر ہوگا اللہ پاک کی رحمت.
ایک ورڈ ہے اوور تھنکنگ, موسٹلی اوور تھنکنگ کی وجہ سے بھی स्ट्रेस और एंजाइटी हो जाता है। ओवर थिंकिंग तब कंधा करता है जब उसको तवक्कुल की कमी उसको घेर लेती है। अपने आप को तवक्कुल की तरफ लाएं। मैंने एक किताब पढ़ रहा था, इसमें एक औरत का तस्करा लिखा था कि वो औरत हमेशा परेशान रहती, घर से बाहर जाती उसको परेशान होती कि मेरे बच्चों कुछ हो जाएगा, फिर सोचती कि घर की छत गिर जाएगी, फिर होता कि घर में आग लग जाएगी, फिर होता कि घर में ये हो जाएगा, फिर तो घर में वो हो जाएगा, पता नहीं वो अभी तक क्यों नहीं आए तो वो क्यों नहीं आए, वगैरह वगैरह सोचती। तो उसको कहा गया कि मोहतरमा अब तक कुछ सा हुआ है? नहीं हुआ ना, तो अपने रब पर भरोसा करो, जिसने अब तक बचाया वो आगे भी बचाएगा।
सुभान अल्लाह, वाह वाह वाह।
तो मैं क्या करूं? कहा अल्लाह सब, बोले ये जो ख्याल आते तो मैं क्या करूं? बोले ख्याल आए तो कहो कि अल्लाह सब बेहतर करेगा।
सुभान,
क्या जुमला याद किया करवाया गया? आप भी कह लें अल्लाह सब बेहतर फरमाएगा, अल्लाह सब अच्छा करेगा, अल्लाह सब अच्छा करेगा। तो ये अल्लाह सब अच्छा करेगा, ये जो बात है ना, यानी कि अल्लाह हदीस कुदसी है कि बंदा मेरे बारे में जैसा सोचता है मैं उसके साथ वैसा ही हूं, तो अल्लाह सब अच्छा कर देगा। ये सोचने की आदत पैदा करें कि अल्लाह सब अच्छा करेगा। एक सिपाही था मोर्चे के ऊपर, वो हमेशा परेशान रहता था, परेशान रहता कि यहां से वहां से। तो उसको किसी ने कहा कि भाई तू कितने अच्छे से इस मोर्चे पर है, कहा इतने अच्छे से, कभी आई है? कहा नहीं आई। बोले तो आइंदा भी नहीं आएगी इंशाल्लाह, क्यों टेंशन में रहता है? हाँ यार बात तो ठीक है। तो अब देखिए क्या हुआ ऐसा माजी में, कुछ भी नहीं हुआ। ऐसे फजूल किस्म की घबराहट, ओवर थिंकिंग और ओवर क्राउडेड बंदा जब हो जाता है अपने दिमाग के अंदर चीज़ों को ले लेकर, फिर उसके बेचारे के साथ यही हाल होता है। तो मेहरबानी करके अल्लाह पर भरोसा करने की आदत आप सबको ज़्यादा पैदा करनी चाहिए। अल्लाह सब बेहतर फरमाएगा और वही अपने बंदों के हक में बेहतर फरमाता है, वही मसाइल को हल करता है। ओवर थिंकिंग के मुताबिक अब घर में दावत 4 दिन के बाद है और 4 दिन तक जना परेशानी, खुशी का मौका है ये कैसे होगा, तो हो जाता है। तो ये जो चीजें होती है वक्त पर हो जाती हैं, लेकिन हमारे अंदर होता है। अच्छा भी दूसरा एक शख्स था, ये मैं आपको एक हल ही बता रहा हूं। एक शख्स था जो बहुत इस तरह परेशान रहता था, गम और दुख और परेशानी में वो मुब्तला था, बच्चे भी उसके इंतकाल कर गए थे। उसने हजारा इलाज कराया लेकिन उसको कहीं भी फर्क ना आया। एक दिन उसका बच्चा उसके पास आया, उसके बच्चे ने उसको कहा कि अब्बू वो कागज की वो शिप बनानी थी ना, या किसी तिंके वगैरह को शिप बनानी थी, बच्चा था, शिप बनानी थी, जहाज बनाना था। उससे बना किया बेटा, तो उस बच्चे ने थोड़ी जिद की, तो बाप ने बैठकर उसके साथ बैठकर 2-3 घंटे उसके खर्च हो गए और एक चीज बन गई, बेटा खुश हो गया। बेटा जब खुश हुआ तो वालिद साहब सोच रहे थे कि कई वर्षों के बाद ये 2 घंटे मेरे गुजरे जिससे मुझे कोई परेशानी नहीं हुई, मैंने बड़ा कंफर्टेबल फील किया खुद को। वजह, किसी और काम में मसरूफ हो गए। अब उसको समझ आ गई कि यार मेरा इलाज मेरी मसरूफियत में। उन्होंने क्या किया, उन्होंने अब चूंकि कई अरसे से वो बीमारी की वजह से घर के सारे मेंटेनेंस बर्बाद हो गए थे घर के काम का, तो उसने एक लिस्ट ली और घर में घूमना शुरू किया, बावर्ची खाना तो बाथरूम तो ये और वो, कारपेंटर का काम, पेनंबर का काम, कलरिंग का काम, इलेक्ट्रिशियन का काम, को 10 किस्म के काम की लिस्ट बनाई, 274 कामों की लिस्ट बनी।
अल्लाह अकबर।
अब 274 कामों की जब लिस्ट बनी, बोला यार इसको सही करता, उसको सही करते करते ये सही हो गया, मसरूफ हो गया। तो यहां भी समझाने के लिए आप अपनी मुफीद मसरूफियत रखें, ये घर के इस तरह के जरूरी काम भी करने होते हैं, अपने आप को इबादत में मसरूफ करें, अपने आप को रियाजत में मसरूफ करें, अपने आप को तिलावत में मसरूफ करें। आपको ये टेंशन होना चाहिए कि मेरे आज 2600 दुरूद शरीफ पूरे नहीं हुए, आपको ये टेंशन होना चाहिए मेरे 1200 तस्बीहात पूरी नहीं हुई हैं, आपको ये टेंशन होना चाहिए कि मेरा आज का रुकू पूरा नहीं हुआ, मुझे रुकू पूरा करना है। इसको लें, इसको सीरियस लें और इसमें खुद को बिजी कर दें। इसके अलावा घर गृहस्थी के काम है, कुछ काम कमाने के रोजगार के काम होते हैं, कुछ तरबियत के काम होते हैं, कुछ इधर उधर की बात खुशी गमी में शिरकत होती है। इस तरह अपने आप को मुफीद और कारामत कामों में मसरूफ करें, इंशाअल्लाह ताला एंजाइटी नाम की ये जो चीज़ें जो आई हैं ना आजकल, नहीं नहीं ये एंजाइटी है क्या, डिप्रेशन है क्या, ये टेंशन है, अल्लाह ने चाहा तो ये सब आके पीछे हो जाएंगी, बल्कि ये मतलब आपके करीब ही नहीं आएंगे, आपके ऐसा मतलब कि वो مفید کاموں کا حصار ہو جائے گا کہ یہ چیزیں آپ کے قریب ہی نہیں آ سکیں گی. اب کر کے دیکھیں کیا مرد کیا عورت, اب کر کے دیکھیں. یہ انشاءاللہ ڈاکٹر بھی انتظار کریں گے, ارے ڈاکٹر بھی کیا انتظار کریں گے, ڈاکٹر بھی مصروف رہیں گے انشاءاللہ, ورنہ ان کو بھی اللہ نہ کرے کوئی پرابلم نہ ہو جائے نا, اپنے کو تو ڈاکٹر کی بھی ہمدردی کرنی ہے. تو یہ اپنے آپ کو مفید کاموں میں, انسان کے حسن اسلام سے یہ بھی ہے کہ وہ لا یعنی کاموں کو ترک کر دے جس میں نہ دنیا کا فائدہ نہ آخرت کا فائدہ, اور بالکل اس طرح بے ہدا. اچھا آپ مطمئن ہونے کے لیے فلمیں دیکھیں گے, ڈرامے دیکھیں گے, اس طرح کے پروگرام دیکھیں گے, تو یہ دوبارہ آپ کی طرف پریشانیاں لے کر آئیں گے, کیونکہ ان کے اندر راحتیں نہیں ہیں, ان کے اندر بے چینی آئیں. یہ نہ دیکھیں, کیونکہ قرآن کریم نے بڑی خوبصورت ہماری رہنما فرمایا, والذین ہم عن اللغو معرضون, یہ اللہ کے نیک بندے وہ ہیں جو بے ہدا باتوں کی طرف التفات نہیں کرتے, دیکھتے تک نہیں ہیں. پڑھنا تو دور کی بات ہے, مدنی چینل دیکھتے رہے, مدینہ مدینہ ہوتا رہے گا اور اللہ اور اس کے رسول کا ذکر ہوتا رہے گا. اللہ بذکر اللہ تطمئن القلوب,
اللہ
بے شک دلوں کا اطمینان اللہ کے ذکر میں ہے.
اللہ
یہ ساری باتیں جو میں نے بیان کی ہیں, اللہ مجھے اور آپ کو توفیق دے, آپ کر کے دیکھیں, آپ کو نہ فرق پڑے آپ کی بیماریاں پریشانیاں ذہنی اور جسمانی امراض, یہ حتیٰ کہ روحانی امراض میں بھی اگر آپ کو فرق نہ نظر آئے تو پھر آپ کہیے گا, کر کے تو دیکھیں. ڈاکٹر زیرک کو بھی لیتے ہیں, موضوع انہی کا تھا, میں ہی کچھ زیادہ بول پڑا.
جی ماشاء اللہ, آپ نے بڑے اچھے مدنی پھول پیش کیے, اور یقیناً جن اسلامی بہن کے حوالے سے کالر نے کی کال, اللہ تعالیٰ ان اسلامی بہن کو شفا کاملہ عاجل عطا فرمائے. اور جو آپ نے یہ بیسک چیزیں کی تھنکنگ کے حوالے سے, اپنے آپ کو مصروف رکھنے کے حوالے سے, یہ ایک کافی پاورفل جو ہے وہ علاج ہے ان چیزوں کا. بعض دفعہ ٹیمپریریلی جو ہے وہ سچویشن یا حالات اوپر نیچے ہو جاتے ہیں, اور تھوڑے عرصے میں جو ہے وہ بندہ انتظار کرے تو بہتری کی طرف جو ہے وہ سچویشن ہو جاتی ہے. امید رکھنی چاہیے, اور ایسی صورت میں ایک چیز کہ جب بھی کوئی پریشانی یا مشکل آئے تو آپ اپنے پریویس لائف ایکسپیرینس کی طرف دیکھیں کہ اس سے پہلے بھی آپ کو کوئی نہ کوئی پریشانی اور مشکل آئی ہوگی, اور اس کو بھی آپ نے حل کیا ہوگا اور حالات بدلے ہوں گے. تو یہ بھی ایک آپ کو امیدی کی طرف لے کر آتا ہے کہ اپنے ذاتی تجربات سے جو ہے جو سکسیزفل یا پازیٹیو ایکسپیرینس جہاں آپ نے مشکل سے ڈیل کیا, تو اس کی طرف آپ دیکھیں گے تو آپ کو خود اپنے اندر سے ہی جو ہے وہ یہ ہمت آئے گی. تو جب ہمت آتی ہے مینٹلی ذہنی طور پر آپ تھوڑا مضبوط ہوتے ہیں, تو پھر مشکل سے بھی ڈیل کرنا آسان ہو جاتا ہے. اور اسی طرح جو نگران شورا نے ماشاءاللہ اچھے مدنی پھول پیش کیے, تو اب اگر ان پر عمل کرنے کے باوجود بھی آپ کی بہتری نہیں ہو رہی, تو بعض دفعہ جو ہے وہ اگر آپ کی بیماری زیادہ ورس ہے تو کبھی کبھی علاج کی بھی ضرورت پڑتی ہے, تو ڈاکٹر سے بھی رجوع کر لیں.
ٹھیک, اللہ آپ کو بھی شفا دے جن کے تعلق سے کال آئی تھی, اور سب کو اللہ کریم شفا عطا کرے اور تندرستی عطا کرے, اور اپنی اوور تھنکنگ کو اور بیجا فضول قسم کی سوچوں کو پلیز ختم کر کے مفید کاموں کی طرف اپنے آپ کو مصروف کریں گے تو انشاءاللہ تعالی بہت سارے مسائل کے. ایک فوجی جنرل تھا, وہ مطلب وہ آئے دن جنگی حالت میں رہتا تھا, تو اس کو کسی نے کہا کہ تم پریشان نہیں ہوتے, بولا پریشان ہونے کا ٹائم کس کے پاس ہے, پریشان ہونے کا ٹائم نہیں ہے. ٹائم ہو تو بندہ پریشان ہوگا نا, وہ اپنے کاموں میں لگے ہوئے تو کون پریشان ہوتا. پھر احساس سے
اتفاق کرتے ہیں, میں
عرض کرتا ہوں, میں پھر آتا ہوں. احساس سے ذمہ داری کو پریشر کا نام مت لیجئے, احساس ذمہ داری کو ٹینشن کا نام مت دیجئے, احساس ذمہ داری کو انزائٹی کا نام مت دیجئے, احساس ذمہ داری کو ڈپریشن کا نام مت دیجئے. احساس ذمہ داریاں ہوتی ہیں, یہ کام ٹائم پر کرنا ہے, وقت پر کرنا ہے, کام آتا کرنا تو پڑے گا نا. تو اس کو جب آپ احساس ذمہ داری کو احساس ذمہ داری کے طور پر لیں گے, میری ریسپانسبلٹی ہے, یہ کوئی پریشر نہیں ہے, یہ کام ہے, یہ ایک لائف, یہ بھی نہ ہو تو پھر تو زندگی بے مزہ ہے, کچھ بھی نہیں ہے, نتھنگ, بغیر نمک کے کھانا تو بیمار کھاتا ہے. تو یہ جو کام ہے, یہ مصروفیت ہے کہ یہ بھی کرنا ہے, یہ بھی کرنا ہے, بچے بھی ہیں تو شادی بھی ہے, وغیرہ 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 وغیرہ, یہ زندگی کا ایک یوں سمجھیے کہ پورا ایک وہ بنا ہوا پیکیج ہے ہمارا جس میں ہم لوگ جی رہے ہوتے ہیں, اور اس میں مطلب اتار چڑھاؤ زندگی کا آ رہا ہوتا ہے. جی بابا فرمائیے,
میرے سوال کا جواب آ گیا.
آ گیا, کیا شان ہے,
جی کال
وہ صبر کرے تو
اصل میں چپ رہ نہیں سکتا میں چپ کر جاؤں گا تو پھر آپ بولیں گے اب آپ
بولا ہاں
جی جی کال لیتے
خاریاں سے عرض کر رہا ہوں پہلے تو نگرانی شورا کی بارگاہ میں عرض ہے کہ حضور میں نیک بننا چاہتا ہوں میرے لیے عافیت اور دونوں جگہ کی بلائیوں کے لیے دعا خصوصی فرما دیں اور بیمار ہوں اس کے لیے بھی دعا کر دیں ایک ڈاکٹر صاحب سے مسئلہ پوچھنا ہے بڑا اہم اسلامی بھائی کا کہ وہ ذہنی شکار ہے تو وہ کہتے ہیں اگر میں نفسیاتی دوائی کھاؤں گا تو میں کہیں اس کا پکا عادی نہ بن جاؤں اس کے بارے میں رہنمائی فرمائیں کہ آیا ٹینشن کا مریض دوائی سے چھٹکارا پا سکتا ہے یا نہیں پا سکتا جزاک اللہ خیر
اللہ کریم آپ کو اور ہم سب کو نیکی اور تقویٰ اور پرہیزگاری والی زندگی نصیب فرمائے اور آپ کو اللہ کریم صحت و تندرستی عطا فرمائے جملہ پریشانیوں سے اللہ نجات عطا فرمائے ڈاکٹر زیرک سے لیں یا آپ سے لیں کیا کریں
ڈاکٹر زیرک سے لے لیں پھر
اچھا ڈاکٹر
پوسٹ کووڈ ایسا بھی یہ آپ نے جو ابھی ڈسکشن کی ہے نا کافی کمپریہنسو ہے
کون سی
ابھی آپ نے جو اس سے پہلے جو بیان دیا ہے بیان فرمایا ہے گا یہ کووڈ کے بعد جو حالات ہوئے ہیں اوور تھنکنگ جو گھر میں گھریلو حالات ہو رہیں گے یہ بالکل کمپریہنسو ڈسکشن ہے اور اس کے اندر سارے سلیوشن موجود ہیں اس کو ان ٹرمز آف کلینیکل بولنے یا میڈیکل بولنے سارے ابھی ایک نئی ٹرم آ چکی ہے سائیکو سوشل کاؤنسلنگ یہ سینٹر اب بن چکے ہیں گے کووڈ کے اندر رہ کے گھروں میں رہ رہ کے اس طرح کی اوور تھنکنگ کے بہت سارے پروسیس ہاں کر رہے ہیں اب اسی لیے میں عرض کر رہا ہوں اس پیشنٹ ابھی میں ہیں انکاؤنٹر کر ہوتے ہیں اسی طرح کے لیکن ان کو سمجھانا بڑا مشکل ہوتا ہے
ڈاکٹر سلمان ان کیا ابھی ماشاء اللہ ڈاکٹر زیرک آپ سے ابھی جو کال آئی تھی ان کا حل لیتے ہیں ڈاکٹر سلمان میں آپ کو عرض کروں اللہ تعالیٰ نے توکل میں بڑا اثر رکھا ہے بندہ رب پر بھروسہ کرتا ہے اور اللہ تعالیٰ اس کی جو مدد کرتا ہے نا
سبحان اللہ
اب دیکھیے 3 سال شاب ابی طالب میں سرکار صلی اللہ علیہ وسلم جس پریشانی کے عالم میں آپ اور آپ کے ساتھی رہے لیکن اللہ کی مدد دیکھیے کہ وہ معاہدہ کیسا مٹا
اللہ دیمک چاڑ گئی
دیمک چاڑ گئی اور جو رکھنا تھا وہ رہنا تھا باقی سب ختم ہو گیا یعنی اللہ کی مدد دیکھنی ہے بندہ تو اب وہ کہ حضور صلی اللہ تعالی وسلم کے دادا جان حضرت سیدنا عبد المطلب
جی
رضی اللہ تعالیٰ عنہ کو وہ گئے وہ ابرہا کے پاس وہ اس کے اونٹ ان کے اونٹ لے گیا تھا تو وہ جب گئے آپ تو اس نے کہا کہ جی تو کہا میرے اونٹ واپس کرو تو کہا میں سمجھا آپ کعبہ میں تو کعبہ کو وہ کعبے کو شہید کرنا چاہتا تھا میں آیا تو سمجھا آپ کعبہ بچانے آئے تو توکل دیکھیے جملہ توکل کا دیکھیے کیا فرمایا کہ میرے اونٹ ہیں میں اونٹ لینے آیا ہوں کعبہ جس کا وہ کعبے کی حفاظت خود کر لے گا
اللہ
یہ اکثری جملے تک میں اپنی بات پوری کر دیتا ہوں ٹھیک ہے حضرت ابراہیم علیہ السلام اپنی زوجہ بیوی حضرت حاجرہ رضی اللہ تعالی عنہ کو جب حضرت اسماعیل علیہ السلام بہت چھوٹے شیرخوار تھے ان کو کعبہ مشرفہ کے پاس اس حالت میں چھوڑ کے جا رہے ہیں کہ وہ کچھ بھی نہیں ہے جنگل بیابان ہے اور ایک چھوٹا سا جیسے ٹیفن ٹائپ کا تھا وہ تھا جس کو توشہ دان کہتے ہیں اور آپ جا رہے واپس ایسے میں جب انہوں نے آپ کو پکارا کہ ہم کو یہ ماں بیٹے کو کام اس ویرانے میں چھوڑ کر جا رہے ہیں تو آپ جب جا رہے تھے تو انہوں نے دو یا چند دفعہ پکارا پھر کہا کہ اچھا یہ بتا دیں کہ آپ جو کچھ کر رہے ہیں یہ اللہ کے حکم سے کر رہے ہیں صرف اتنا پوچھا حضرت ابراہیم علیہ السلام نے فرمایا کہ ہاں میں اللہ کے حکم سے کر رہا ہوں اس کے بعد جو ایک توکل کا جملہ تھا وہ سنیے کہنے لگیں کہ اللہ کے حکم سے کر رہے ہیں پھر جائیے کہ اللہ ہمیں ضائع نہیں فرمائے گا اللہ کی قسم کیا توکل ہے حضرت ابراہیم علیہ السلام کو جب نمرود نے آگ میں ڈالا تو جبریل امین نے جب کہا کہ تو آپ نے فرمایا کہ میرا رب جانتا ہے تو انہوں نے کہا کہ آپ اپنے رب سے کہہ لیں کہ کہوں کیوں وہ دیکھ رہا ہے
اللہ
پتا ہے آگ گلزار بن گئی
اے
تو ایسے میرے آقا صلی اللہ علیہ وسلم کی سیرت پاک کے واقعات پڑھیں صحابہ کرام کے سیرت پاک کے واقعات پڑھیں اولیاء کرام بزرگان دین کے سیرت پاک کے واقعات پڑھیں تو میرے پیارے اسلامی بھائیوں جو توکل اور جو اللہ پر بھروسہ اور اللہ کی مدد جیسے میں نے پچھلے دنوں ایک واقعہ بیان کیا ہے موقع کی مناسبت سے دوبارہ بیان کر دیتا ہوں، ہو سکتا ہے بعضوں نے نہ سنا ہو کہ ایک شوہر دنیا سے چلا گیا تو پیچھے بیوی اور اس کی بچیاں تھیں، بیوی خوددار تھی، کہا کہ میں اپنے بچوں کی خود کفالت کروں گی، تو اس نے مطلب کہ کچھ گھر کی چیزیں بیچ کر جو بیچنا تھا گھر باہر جا کر اون خریدا، سوت جس سے پھر وہ سویٹر وغیرہ جو ہم بنتے ہیں وہ لے آئے، وہ کچھ کھانا لے آئی اور جو بچا کچا تھا وہ لے آئی، تو وہ جب یہ کرنے لگی تو اس میں ایک پرندہ آیا اور پرندہ اس کا اون اور یہ پورا جو پیکٹ تھا اٹھا کر لے گیا، مجھے جو یاد پر ورس کر رہا ہوں، پورا میرا سوشل میڈیا پر یہ اسٹوری موجود ہے میرے پیج کے اوپر، وہ پورا لے گیا، اب اس کے وہ کچھ بھی نہ رہا، ارے گھر خالی، نہ کھانے کا پینے کچھ بھی، نہ شور نہ کمانے والا، بچیاں گھر میں، اور یہ بیوہ عورت، یہ چلی گئی حضرت داؤد طاہر رحمۃ اللہ تعالی علیہ سے رابطہ کیا، تو میرے ساتھ ایسا کیوں، اور وہ مطلب بڑی مطلب وہ بے اس کا جو کیفیت تھی وہ آپ سمجھ سکتے اس عورت کی کیفیت کیا ہوگی، اس سے قبل کہ آپ اس سے کوئی تسلی دیتے جواب دیتے دروازہ بجا، آپ دروازے پر گئے دیکھا تو 10 آدمی کھڑے تھے اور ان کے ہاتھوں میں کچھ 10,000 کچھ ہاں 10,000 درہم یا دینار تھے، کہا خیریت کیا ہوا، کہا ہم کشتی میں جا رہے تھے ہماری کشتی میں سوراخ ہو گیا، کشتی ڈوب رہی تھی، ہم 10 کے 10 مرنے والے تھے، انہوں نے منت مانی کہ اگر ہم بچ گئے تو ہم 1,000 درہم غربا میں صدقہ کریں گے، تو ایسے میں ایک پرندہ آیا اور اس نے ہماری کشتی میں ایک پیکٹ پھینکا، اس پیکٹ کو ہم نے کھولا تو وہ اون سے بھرا ہوا تھا، تو ہمیں لگا یہ غیبی مدد ہے، ہم نے کشتی کا اس منہ جو سوراخ تھا وہ اسے بند کر دیا اور ہماری جان بچ گئی، اب ہماری کشتی کنارے پر آئی، ہم نے یہاں معلومات کی تو ہمیں بتایا کسی نے آپ کے گھر کا کہ ہم آپ سے رابطہ کر لیں اور آپ کسی کو یہ رقم دے دیں گے، تو یہ رقم حضور آپ لیجئے اور ہمارے یہ مشکل اور ہماری جو منت یہ پوری ہو جائے گی، تو آپ نے اس عورت کو پہلے مسکرائے رقم لی اور اس عورت کو دیا کہ دیکھو تیرا رب تیرے حق میں کتنا بہتر فرماتا ہے کہ تیرا یہ اون تجھے کس طرح لوٹایا گیا اور اس کے حالات بدل گئے، میرے پاس اس طرح کی اتنی سٹوریز ہیں میں آپ کو یقین دلاؤں تو پیارے اسلامی بھائیوں صرف رب پر بھروسہ ہونا چاہیے، اللہ ہی ہے جو حالات بدلے گا ہمارے سارے معاملات درست کر دے گا، بندہ رب پر بھروسہ کرے، رونا ہے تو ان آنسوؤں کو دنیا کے آگے بہا کر کیوں ضائع کروں، بہانا ہے تو اپنے رب کے حضور بہاؤں، وہاں ہاتھ اٹھاؤں، وہاں دعا کروں، وہ بدلنے والا، پھر صبر کروں، صبر کروں کہ اللہ جب چاہے گا دعا قبول فرمائے گا اور ہمارے حالات بدلے گا، تو قبولیت دعا جو ہم چاہتے ہیں ویسا ہی ہو یہ ضروری نہیں ہوتا، اس کے بدلے بہت کچھ ہو جاتا ہے، تو میری درخواست یہی ہے کہ حالات اور واقعات پر ہم بے صبری کرنے کے بجائے شکر گزاری اور دعا کا اور توکل کا دامن تھام کے رکھیں گے تو انشاءاللہ سب بہتر ہو جائے گا، اللہ مجھے بھی توفیق دے، میں بھی مانتا ہوں کہ پریشانی مطلب اس طرح کی باتیں کرنا مشکل نہیں ہے، میں مانتا ہوں یہ باتیں کرنا مشکل نہیں ہے کیونکہ کتابیں پڑھی باتیں بندہ کر لیتا ہے اور جب آتی ہے نا تو بندے کے لیے صبر کرنا جو ہے نا یہ ایک عادت ہے، صبر کرنے کا بھی ثواب بھی تو ہے نا، تو اللہ آپ کے میرے لیے یہ بھی بہتر فرما دے کہ اگر ہمارے مقدر میں ایسی کوئی آزمائش ہے تو اللہ ہمارے مقدر میں صبر بھی لکھ دے اور ہمارے مقدر میں راضی بالرضا رہنا لکھ دے کہ ہم اللہ کی رضا پر راضی رہیں، مسئلہ اسی طرح حل ہوگا، جی ڈاکٹر زیرک
جی، جو کالر نے سوال کیا تھا میڈیکیشن کے حوالے سے کہ نفسیاتی امراض کی جو ہے وہ دوائی وہ اس لیے نہیں لیتے کہ وہ کہتے ہیں کہ ان سے جان چھڑانا مشکل ہوگا، یہ ایک بڑی کامن پرابلم ہے، نان کمپلائنس اس کو کہتے ہیں کہ مریض کا دوائی نہ لینا، اس میں چند ایک عرض معروضات پیش کرنا چاہوں گا کہ سب سے پہلے تو ماہر نفسیات اسپیشلسٹ جو ہے اس کو چاہیے کہ دوائی تو سوچ سمجھ کر جو ہے وہ پرسکرائب کرے، مائلڈ اور ماڈریٹ مینٹل ہیلتھ پرابلمز میں یعنی کہ جو تھوڑی کم ہوتی ہیں تو بعض دفعہ تو دوائی پرسکرائب کرنے کی حاجت نہیں ہوتی، उनको बाज दफ़ा टोकिंग थेरेपी, काउंसलिंग, थोड़ा भरोसा, हिम्मत, हौसले की ज़रूरत होती है। और बिलखसूस जो है अल्हम्दुलिल्लाह यानी कि एक थेरेपी है जिसको हम फेथ बेस्ड काउंसलिंग कहते हैं, और जैसे निगरान शूरा ने जो है वो आज भी की और हर वक्त सिलसिले में करते रहते हैं फेथ बेस्ड काउंसलिंग के। दीन इस्लाम ने हमारे लिए कितने अच्छे बेहतरीन मदनी फूल दिए हैं। इसमें आज के ही सिलसिले में अगर यानी कि उसको मैं नफ्सियात के उसूलों के हिसाब से कमेंट्री करूं तो शायद काफ़ी वक्त गुजर जाए, लेकिन चले निगरान शूरा ने मदनी फूल पेश कर दिए, अगर उन्हीं पर अमल किया जाए तो एक तो ये कि जहां मर्द जो है वो दवाई की तरफ ज़रूरत नहीं है तो स्पेशलिस्ट दवाई प्रेस्क्राइब ना करें। अब मरीज को ये चाहिए कि अगर आपके स्पेशलिस्ट ने, बशर्ते कि वो क्वालिफाइड हों, माहिर नफ्सियात और स्पेशलिस्ट हों और उन्होंने दवाई प्रेस्क्राइब कर दी है, तो अब ये भी हमारे ऊपर बहसियत मुसलमान एक जो है हमारी सेहत के हवाले से है कि हम भी उस पर अमल करें। अब जहाँ तक ये सवाल है कि अक्सर जो है अवाम में ये तासर पाया जाता है कि नफ्सियाती अमराज की दवाइयाँ जो हैं ये बस सही नहीं होती, इनके साइड इफ़ेक्ट्स होते हैं और जो है वो ये बाद में छूटेंगी नहीं, ये बहुत सारी सिचुएशन में तो गलत तासर है, इसका मैं रद्द करता हूँ और इसमें जो है वो हमें ऐसा नहीं सोचना चाहिए। अब अक्सर नफ्सियाती अमराज कि जहाँ दवाई की हाजत पड़ती है, अगर 3 से 6 महीने आप जो है वो दवाई ले लें और आप दवाई के जरिए बाद में आपका स्पेशलिस्ट आपको दवाई छुड़वाएगा भी, चंद एक नफ्सियाती अमराज की दवाइयों के अलावा अक्सरियत जो है वो नशा आवर नहीं है और अक्सरियत एडिक्टिव नहीं है और आपका माहिर नफ्सियात जो है वो आपको वो दवाई छुड़ाएगा भी। अब अगर 3 या 6 महीने दवाई लेने से आपकी नफ्सियाती मर्ज जो है वो ख़त्म हो जाता है तो अब इसमें रिलैप्स जिसको हम बोलते हैं कि आगे चलकर इस बीमारी का दोबारा आपको होना, ये जो है इसके चांसेस बहुत कम हो जाते हैं। जैसे मिसाल के तौर पर पागलपन, साइकोसिस जिसको हम बोलते हैं, बाज़ दफ़ा उसको स्किज़ोफ्रेनिया का नाम दिया जाता है या उर्दू में मेलांकोलिया का नाम दिया जाता है, एक्यूट साइकोसिस होती है, अचानक से ज़हनी तबीयत ख़राब होती है, आपकी सोचें बेरब्त हो जाती हैं, आप जो है वो ऐसी बातें करते हैं कि जिनका हकीकत से कोई ताल्लुक नहीं है, आपको आवाज़ें आना शुरू हो जाती हैं वगैरह वगैरह, ये आप समझते हैं कि आपको कोई जो है वो नुकसान पहुंचाने वाला है। अब ये एक्यूट साइकोसिस अगर देखिए 3 से 6 महीने अगर बंदा दवाई ले ले तो अब इसका रिकवरी हो जाए तो अब जो है वो इसके बाकी आपकी लाइफ में रिलैप्स होने के चांसेस बहुत कम हो जाते हैं। तो ये एक तनाजुर में पेश करना चाहता था कि अगर दवाई आपको माहिर नफ्सियात ने प्रेस्क्राइब की है तो आप उस पर इत्तमाद करके उसको सही मानों में जैसे कहा गया इस्तेमाल करें, इंशाअल्लाह अज़्ज़वजल इसका आपको लॉन्ग टर्म फ़ायदा होगा। और ठीक है साइड इफ़ेक्ट्स होते हैं, बाज़ दफ़ा जो है वो डॉक्टरों को साइड इफ़ेक्ट्स कवर करने के लिए भी दवाई देनी पड़ती है, लेकिन अगेन ये एक महदूद पीरियड होता है और लॉन्ग टर्म में आपके लिए प्रॉब्लम, लेकिन लॉन्ग टर्म में आपके लिए फ़ायदा। लेकिन बुनियादी बात जो यहाँ पर डॉक्टरों के लिए भी ज़रूरी है कि जहाँ प्रेस्क्राइब करने की हाजत नहीं वहाँ प्रेस्क्राइब ना किया जाए। बाज़ दफ़ा ऐसे मरीज भी होते हैं कि बगैर डॉक्टर के पास जाए दूसरों से मशवरा लेकर उनकी दवाइयों को इस्तेमाल करते हैं, ये भी नहीं होना चाहिए।
सही, मुझे वैसे किसी माहिर नफ्सियात ने ये भी कहा डॉक्टर कि अगर आप शुगर हो जाए, जैसे अगर कोई इंसुलिन पर आ जाए तो अब उसके बारे में कोई बंदा बोलेगा भाई एडिक्टेड हो गया इंसुलिन, सारी ज़िंदगी लगा रहा इलाज है ले रहा है। इसी तरह उन्होंने ये भी कहा कि ब्लड प्रेशर किसी को हो तो ब्लड प्रेशर की गोली भी साथ साथ जो है वो चलती रहती है, तो क्या इसके बारे में भी यूँ ही बोलेंगे कि ये एडिक्शन है? तो वो भी यही समझा रहे थे। हमने एक रिकॉर्डिंग की थी फीजी इंस्टीट्यूट ऑफ साइकेट्री हैदराबाद के अंदर, तो वहाँ पर उन्होंने ये बात कही थी कि जो मिसकंसेप्शन लोग फैलाते हैं मुख्तलिफ चीज़ों के बारे में, तो उनको ये भी नहीं करनी चाहिए। जिस तरह दीनी मामलात के बारे में अपने अटकल पच्चू और अपनी जो है वो नहीं चलानी चाहिए, अपनी राय नहीं देनी चाहिए, वैसे ही जो मेडिकल इशूज़ हैं इनके बारे में भी अपने लोग शगुफे छोड़ रहे होते हैं बगैर इल्म के। तो इस पर क्या राय है आप दोनों हजरात की?
इसमें आप जो बता रहे हैं बड़ी कॉमन प्रैक्टिस है, अनफॉर्चुनेटली हमारे यहाँ ये होता है कि एक जैसे हमारे पास पेशेंट आता है, अगर हम उसको गाइडलाइन देते हैं क्योंकि आपने इतने टाइम पीरियड के लिए ये दवा इस्तेमाल करनी हो रही, तो एक तो ये चीज़ है कि हमारे अंदर वो इंतज़ार और सब्र वाली कैफियत नहीं पैदा होती कि हम कहते हैं गोली खाएं और हम ठीक हो जाएं। तो एक तो ये चीज़ें पहले क्लियर करनी होती हैं कि आपने इतने दिन दवा लेनी है, फिर वो मेडिकल स्टोर पे जाता है। अब फेथ अभी तक डॉक्टर पे डेवलप नहीं हुआ, वो मेडिकल स्टोर वाले से कंफर्म करता है उस चीज़ को कि भाई ये वाकई इस चीज़ की दवाई है। वो फिर मेडिकल स्टोर वाला जब बोलता है फिर वो उसकी बात पर यकीन कर लेते हैं कि हाँ जी ये ठीक बोलिए। ये एक नॉर्मली प्रैक्टिस है ऐसी, आप बिल्कुल सही फरमा रहे हैं, ये नहीं होना चाहिए ऐसे। जब एक बंदा है किसी भी फील्ड से ताल्लुक़ रखता हो, चाहे वो मेडिकल फील्ड से है या किसी और फील्ड से ताल्लुक, वो अपनी फील्ड का मास्टर है, वो आपको गाइडलाइन दे रहा है, उसमें मुमकिन तौर पे आपके शकूक व शुबात होंगे, आपकी प्रैक्टिस ऐसी रही हो कि आपको थोड़ा सा कहीं से धचका लगा हो, कोई प्रॉब्लम हुई हो, होता है हर फील्ड के अंदर होता है। लेकिन ये भी ज़रूरी नहीं है कि आपको वही प्रॉब्लम इस बंदे से भी हो या डॉक्टर से हो या इस फील्ड के ताल्लुक से हो। तो बंदे को फेथ करना चाहिए, एतमाद करना चाहिए, और जितने दिन के लिए, खास तौर पे मेडिकल फील्ड का एक प्राइम पीरियड होता है, प्रोसेस होता है, उस पीरियड के लिए आपको टाइम देना चाहिए डॉक्टर। वो टाइम पीरियड गुजर जाए फिर उसके बाद आप डॉक्टर साहब से सवाल करें, वो आपको मजीद गाइडलाइन दे देंगे, मजीद क्या करना है क्या नहीं करना है।
डॉक्टर को भी चाहिए कि डॉक्टर के वो मरीज को बता दे कि ये जो आपका जो पीरियड है मेडिसन का, ये इतना टाइम है
जी,
क्योंकि मर्ज जो भी होता है ना डॉक्टर कामरान, मरीज चाहे कोई भी हो, ये भी एक नेचर है कि वो चाहेगा कि यार ख़त्म हो।
एग्जैक्टली
अब अगर 15 दिन उसे दवाई ली और 15 दिन में भी, अब 6 महीने का अगर आप पीरियड बता दो तो 15 दिन में तो कोई फ़र्क नहीं पड़ रहा, लेकिन 15 दिन तक अगर वो मेडिसिन ले रहा है और 15 दिन तक भी अगर उसको फ़र्क नहीं पड़ रहा, तो वो उसके अंदर वो डिसअपॉइंटमेंट जो फैक्टर है ना वो आना शुरू हो जाता है। तो फिर डॉक्टर को, अब अच्छा डॉक्टर को भी फिर चाहिए कि वो उसकी उन तमाम तर चीज़ों को भी, जैसे कि अगर आप कोई दवाई देते हैं और उसके साइड इफेक्ट आने वाले होते हैं तो आप एक और मेडिसिन देते हैं जो उसके साइड इफेक्ट को कवर करती है, जो बीमारी की नहीं होती है वो दवाई के साइड इफेक्ट को कवर कर रही होती है। तो इसी तरह अगर डॉक्टर, क्योंकि जिसको आप कह रहे हैं अगर वाकई ऐसा सुलझा हुआ अच्छा डॉक्टर है, तो मरीज को बाकायदा उसको इस मामले में भी गाइडलाइन देनी चाहिए कि आपका ये ट्रीटमेंट कितना टाइम रहेगा और आपको कब इसका फ़र्क आना शुरू हो जाएगा, और ये वो परहेज़ है कि उस परहेज़ के साथ ये मेडिसिन जो है ना वो आपको मुफीद साबित हो सकती हैं। तो चंद चीज़ें जो इसका प्रोटोकॉल है उसके साथ अगर मेरा ख्याल है मरीज़ को दे दिया जाए, फिर लिख कर दे दिया जाए, ताकि अगर मरीज़ किसी और डॉक्टर से कंसर्न करना चाहे तो फिर दूसरे डॉक्टर को भी चाहिए कि वो सवाल करे कि आपको पहले डॉक्टर ने क्या लिख कर दिया, मुझे पेपर तो दें, उसकी ज़बानी ना सुन ले। हमारे यहाँ डॉक्टर मरीज़ की ज़बानी सुन लेता, बोला नहीं नहीं ऐसा तो है नहीं, अब मरीज़ ने क्या कहा कितना कहा तो ये भी नहीं पता होता।
असल में होता क्या है साहब कि आपने डॉक्टर साहब अक्सर प्रैक्टिस ऐसी होती है कि बताया जाता है कि आपने इतने दिन दवा लेनी है। एक साइकी ये होती है कि जब हम अलामात को कम समझते हैं कि ख़त्म हो गई, तो हम समझते हैं हमारी बीमारी ख़त्म हो गई है। अब जब सपोज जिसको बुखार हो गया है, अगर हमने उसको दवा दी है, वो बुखार जो है उसका 2 दिन में सबसाइड हो जाता है, ख़त्म हो जाता है, तो वो ये समझता है कि उसका इलाज कंप्लीट हो गया, बुखार ख़त्म हो गया है, तो वो मज़ीद उसकी दवा लेना डिसकंटिन्यू कर देता है, और वो डॉक्टर से अक्सर वैसे से मशावरत भी नहीं करते हैं, तो जिसकी वजह से प्रॉब्लम होती है। यहाँ प्रॉब्लम ऐसे मरीजों की है, लेकिन बहुत से ऐसे भी होते हैं जो फॉलो कर रहे होते हैं, आगे से भी पूछते हैं कि डॉक्टर साहब हमें कितने दिन दवा खानी है, इसका कोर्स कितना करना है, ऐसे बहुत सारे भी मरीज होते हैं। तो अगर इस किस्म की, लेकिन एक बड़ी तादाद होती है ऐसे मरीजों की जो सिर्फ अलामात को खत्म करने के लिए दवा यूज करती है, बीमारी खत्म करने के लिए नहीं करवाती।
कॉल।
मैं अबू हुज़ैफ़ा ज़ाहिद महमूद अत्तारी बलोच फैसलाबाद से अर्ज कर रहा हूँ। मेरा ये सवाल प्यारे प्यारे निगरानी शुरा से है। प्यारे प्यारे निगरानी शुरा, बच्चों के पेट में कीड़े बन जाते हैं, इसके बारे में कोई गिजाई इलाज इरशाद फरमा दें और कोई फ्रूट भी बता दें जो बच्चों को खिलाएं और इस बीमारी से निजात मिल जाए। मेरे और मेरे अहल खाना के लिए हज की दुआ इरशाद फरमा दें। जज़ाकल्लाहु खैरा।
अल्लाह करीम आपको, आपके घर बार को बार बार हज की सादत दे, मीठा मदीना दिखाए, हमारे हक में भी ये दुआएं कबूल हों। बच्चे के पेट में कीड़े, आप कुछ फरमाएंगे? अभी तक आपने फरमाए नहीं है। लानी पड़ती है।
सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। इसके लिए एक बेहतरीन फल है, फल का भी पूछा है तो इसे कहा जाता है आड़ू। आड़ू तो ये देख भी रहे हैं स्क्रीन पर, तो ये बहुत ज़्यादा इस हवाले से मुफीद है आड़ू जो है, और इसको चाहे तो जूस बना कर दिया जाए, चाहे तो सुबह शाम इसका इस्तेमाल कर लिया जाए, बच्चों को दिया जाए, तो ये बहुत ज़्यादा मुफीद फल है पेट के कीड़ों के हवाले से। यूँ कह लें कि अगर सबसे
ये बच्चा कम खाता है,
जबकि लोग कम खाते हैं, बड़े भी इसको
आड़ू का इस्तेमाल इतना ज़्यादा नहीं है,
इस हालांकि इसके अंदर विटामिन ए पाया जाता है जो कि आँखों के लिए बहुत ज़्यादा मुफीद है। और बाद ऐसे लोग होते हैं जिनको रात को जो है कम नज़र आता है, वो अगर इसका इस्तेमाल करें उनके लिए बहुत ज़्यादा मुफीद है, जिल्द के एतबार से बहुत ज़्यादा मुफीद है, इसी तरह से दांतों के सेहत के लिए बहुत ज़्यादा मुफीद है। और इसके अफादियत का अंदाज़ा इससे भी लगा सकते हैं आड़ू का, कि मुल्क शाम में और लबनान में इसके बारे में लिखा हुआ है किताबों में कि वहाँ पर ये इसका इस्तेमाल इस तरह से किया जाता है, जैसे हमारे यहाँ भी इसका मौसम है, अभी मौसम में इस्तेमाल कर लिया तो इसको बाद में भी इस्तेमाल करने का अंदाज़ उन्होंने ये निकाला हुआ है कि वो इसे इसका गाढ़ा गाढ़ा रस निकाल कर कपड़ा जो होता है, जैसे वो कल्फ वगैरह भी दिया जाता है, जैसे काटन के जो होते हैं कपड़े, तो पूरे उसके कपड़ों के ऊपर इसको जो है ना जज्ब कर लिया जाता है, तो फिर बाद में ये बाज़ार के अंदर जो है ये कपड़े को मीटर के हिसाब से बेचा जाता है गर्मियों में, और ख़ास तौर से माह रमजान मुबारक में, तो फिर वो अपने हिसाब से जैसे एक गज़ ले लिया, दो गज़ ले लिया, तो फिर उसके टुकड़े काट कर पानी में उसको भिगो के उसका रस जो है वो हासिल किया जाता है, फिर इसको इस्तेमाल करते हैं। तो ये बहुत ही मुफीद फल है, बच्चों को भी इस्तेमाल करना चाहिए, बड़ों को भी इस्तेमाल करना चाहिए, और पेट के कीड़ों का बहुत बेहतरीन यह इलाज है। और शुगर के मरीज़ भी इसको इस्तेमाल कर सकते हैं, चूँकि इसके अंदर मिठास कम होती है, डॉक्टर के मशवरे से एक मुनासिब मकदार में अगर वो भी इस्तेमाल करें तो इंशाल्लाह बहुत ज़्यादा ये मुफीद है। इसी तरह से अमरूद भी अगर बीज समेत खाया जाए वो भी पेट के लिए मुफीद है। काशी फल सब्जियों के एतबार से देखें, काशी फल जो पेठा भी जिसे कहा जाता है, कद्दू भी कह देते हैं उसे, तो वो अगर लिया जाए तो वो इस्तेमाल करें, वो भी इस हवाले से फ़ायदेमंद है। इसी के साथ इस कद्दू शरीफ के जो बीज होते हैं, ये एक चम्मच बीज थोड़े से दूध के अंदर इसको ग्राइंड करके अगर ये बच्चों को पिलाया जाए, और साथ में फिर कस्टर्ड ऑयल भी दे दिया जाए एक चम्मच, अब ये इस्तेमाल करें इस तरह की चीज़ें के जो पेट के कीड़ों के लिए मुफीद होती हैं, तो ऐसी कोई चीज़ के जो मोशन को लाएं और पेट को साफ़ करें, जैसे कस्टर्ड ऑयल है ये बेहतरीन है बच्चों के लिए, एक चम्मच ये भी साथ में पिला दिया जाए तो उससे जो है वो पेट साफ होकर इस तरह की चीज़ें निकल जाती हैं।
कलौंजी का इस्तेमाल कर सकते हैं अलील भाई
जी?
कलौंजी का इस्तेमाल,
कलौंजी भी इस हवाले से फ़ायदेमंद है, और सुबह सवेरे अगर शहद के साथ चंद उसके दाने इस्तेमाल किए जाए तो वो भी मुफीद।
आप ऐसे कौन सा फ्रूट शौक से खाते हैं?
आगे
बताने में हर्ज नहीं है वैसे, क्या हर्ज?
मौसम पर है, अब आजकल आम है,
आम है, हाँ जी,
आम की वावा है,
सुभान अल्लाह, मरहबा, माशाल्लाह,
तरबूज है, और बहुत सारे ऐसे फल हैं जो मतलब के मरहूब, केला मुझे बहुत मरहूब है जी। और बिल्कुल गरीबों का फल है केला, हर वक्त दस्तियाब है, और कोई कभी इतना महंगा ज़्यादा होता नहीं है केला, तो मैं केला बहुत शौक से खाता हूँ।
सही,
और एनर्जेटिक है बंदा, दो केले खाकर पानी पिए तो उसकी वो एनर्जी बहाल हो जाती
है, बहाल हो जाती है, मरहबा। अच्छा, ये एक बात कही जाती है कि आम जो है ये तहजीब और शायस्तगी के साथ नहीं खाया जा सकता,
बंदे बंदे
आप से
बंदे बंदे पर है, क्योंकि बहुत बाइज्जत बावकार और तमीज़ वाले लोग आम खाते हैं,
ठीक है,
और बिल्कुल खाते हैं, ऐसा नहीं है ये बिल्कुल खाया जाता, क्यों नहीं खाया जाता, खाते दुनिया में खाते हैं आम, तो आप तो मेरा ख्याल है दावतों में भी आम सर्व किया जाता होगा।
हाँ जी, हाँ जी।
तो ये जो कहते हैं असल में उनको बेचारे वो नहीं कर सकते होंगे, ये तो इन्होंने इसको नाम दे दिया है कि ये जनाब यही ऐसा, क्योंकि हम नहीं कर सकते तो लिहाजा ये खाया ऐसा जाता है, ऐसा नहीं है, दुनिया के लाखों लोग इसको बड़े तरीके से खाते हैं, बल्कि आम शायद बहुत सारे तरीकों से खाया जाता है, अगर बंदा इस पर गौर करे ना, आम बहुत सारे तरीकों से खाया जाता है, तो वह खाने के लिए बस बंदा, और उसको अब उसको तमीज़ भी नहीं है और खाना भी है, तो उसने अपने खाने को भी तमीज़ का नाम दे दिया कि भाई इसकी इसकी तमीज़ ही यही कि उसको बदतमीज़ी के साथ खाया जाए।
अल्लाह रहे,
आम बहुत अच्छा फल है, फलों का बादशाह, बदतमीज़ी की ज़रा इजाज़त नहीं है।
ठीक है जी, कॉल।
मेरा नाम अमीन बिनता अब्दुल माजिद है और मैं मुर्शीद काजिबस्तान से बात कर रही हूँ। प्यारे निगरानी शुरा, मेरा आपके बारगाह में सवाल, आज के बाद लोग सुन्नत इब्राहिमी कुर्बानी को तो अपनाते हैं, लेकिन जो है ना वो जानवर की जो अच्छी अच्छी चीज़ें होती हैं वो अपने घर में ले लेते हैं, और बाकी जो फेंकने की चीज़ें होती हैं ना वो दूसरों के घरों آپس میں اسمیل پیدا ہوتی ہے تو جن کے گھر کے سائڈ میں رکھے ہوئے ہوتے ہیں تو ان کو تکلیف پہنچتی ہے, تو آپ ایسے تکلیف پہنچانے والے لوگوں کے بارے میں کیا فرماتے ہیں؟ اور ڈاکٹر صاحبان یہ بتا دیجیے کہ جو ہے نا, اگر کسی بندے کے غسل کرنے کے بعد بھی اس کے پسینے میں سے بدبو آ جاتی ہو تو وہ کیا کرے؟
ماشاءاللہ آپ کا, ماشاءاللہ بیٹا, بات کرنے کا, سوال کرنے کا انداز جو ہے نا وہ بڑا دل ربا ہے. ماشاءاللہ اللہ نظر بد سے بچائے,
آمین.
اور آپ کو مطلب خوب خوب دعوت اسلامی کے نیکی کی دعوت عام کرنے والے تین ہی کاموں میں مصروف عمل کرے,
آمین. اور بڑا فروٹفل کوسچن ہوتا ہے, جب بھی ان کا سوال آتا ہے
بات فروٹی کی چل رہی ہے اور آپ بھی فروٹ ہی لے کر آ گئے.
میں فروٹ فل کہہ رہا ہوں,
ٹھیک ہے,
فروٹ فائدہ مند جیسے.
ہاں ٹھیک ہے, کوئی نہیں بھیا, بھائی کو کوئی فروٹ ووٹ دے دو, ڈیڑھ گھنٹہ ان کو بغیر فروٹ کا بٹھاتے ہیں. سلمان بھائی کو ڈائریکٹر صاحب ذرا توجہ کیجیے گا. اچھا بیٹا, یہ تکلیف دینے والوں کو تو یہی سمجھائیں گے کہ آپ تکلیف نہ دیجیے. مقتدۃ المدینہ کی بڑی خوبصورت کتاب ہے, تکلیف نہ دیجیے. اور اس طرح جو زائد چیزیں ہیں جو واقعی پھینکنا جس کا عرف ہے, تو اس کو بھی کسی اور کے گھر کے آگے, بلکہ اپنے گھر کے آگے بھی کیوں, اس کو سمیٹ کر اس کو پیک کر کے اسی جگہ ڈلوا دے جہاں پر وہ اس کا حق ہے کہ وہ وہیں پر ہونا چاہیے. کچرے کا ڈھیر جہاں پر عموماً ڈسٹ بن یا کچرا کنڈی یا بنی ہوئی ہوتی ہے, تاکہ گلیاں محلے علاقے ہمارے صاف ستھرے رہیں, اس کا ہمیں بھی خیال رکھنا ہے. دوسروں کو تکلیف دینے سے حقیقتاً یہ کہ ہم خود کو بھی تکلیف ہی دے رہے ہوتے ہیں. اللہ ہمارے حال پر رحم فرمائے,
آمین.
اور رہی دوسرا سوال, تو وہ ڈاکٹر صاحبان کے طور پر پوچھا گیا. جی ڈاکٹر صاحبان,
اس میں انہوں نے فرمایا کہ غسل کرنے کے بعد دوبارہ پسینہ تو اسی صورت میں آئے گا جب آپ ایسے انوائرمنٹ میں جائیں گے کہ آپ کو وہ پسینہ آئے گا, اور پسینہ جب بھی آئے گا لازمی بات ہے اس میں اسمیل آتی ہے. اگر آپ ایسے انوائرمنٹ سے بچیں گے تو ڈیفینیٹلی آپ,
بعضوں کے پسینے میں ڈاکٹر صاحب زیادہ اسمیل ہوتی ہے, بعضوں کے پسینے میں ایس سچ کو بہت زیادہ اسمیل ہوتی نہیں ہے, لیکن بعضوں کے پسینے میں شاید زیادہ اسمیل ہوتی ہے.
اس میں یہی ہے نا کہ اس میں پھر وہ دیکھنا پڑے گا کوئی اور انٹرنلی کوئی پرابلم تو نہیں ہے ان کو, کوئی اسکن ڈیزیز تو نہیں ہے یا کوئی ہارمونل پرابلمس تو نہیں ہے. اب اس کے حوالے سے اگر بہت زیادہ اسمیل آتی ہے تو پھر یہ دیکھنا پڑے گا, لیکن نارمل پریکٹس یہی ہوتی ہے کہ آدمی جب غسل کر کے باہر نکلتا ہے اور ایسے انوائرمنٹ میں جائے گا تو اس کو پسینہ آئے گا. لیکن اس سے ہٹ کے اگر آپ کا آتے کہ بہت زیادہ ہو رہا ہے اور واقعی بہت زیادہ اسمیل آ رہی ہے, تو بہتر یہ کہ اسکن والے سے مشورہ کر لیں یا کوئی جو اینڈوکرینالوجسٹ کہلاتے ہیں بیسیکلی ہارمون اسپیشلسٹ, ان سے بھی مشورہ کیا جا سکتا ہے تاکہ کوئی دیکھا جائے ہارمونل کوئی پرابلم تو نہیں آ رہی جس کی وجہ سے یہ مسئلہ ہو رہا ہے.
خلیل بھائی شاید میدے پہ جائیں گے,
یہ غذا پہ جائیں گے.
ہاں یہ غذا پہ جائیں گے.
ایسا دیکھا گیا ہے کہ
ڈاکٹر صاحب کھانے پینے میں ذرا مسئلہ نہیں کر, آپ لوگ جانے نہیں دیتے بھیا.
خون کی خرابی کے باعث بھی ایسا ہوتا ہے کہ ایک ہوتا ہے کہ اتنا کھانا کہ بندے کا یعنی کہ ضرورت سے زیادہ کھانا کھاتے رہنا, تو بہت زیادہ کھانے پینے سے بھی جو ہے نا اس طرح کے معاملات پیدا ہوتے ہیں. اور پھر دوسری بات ہے کہ خون کی خرابی کے باعث بھی ایسا دیکھا ہے کہ خون کی خرابی کے باعث ایسا ہوتا ہے, تو ایسوں کو چاہیے کہ وہ یہ بھی کر سکتے ہیں, لیمو کا استعمال کیا جائے. لیمو اس میں بہت زیادہ مفید ہے, اسی طرح سے مالٹا ہے اور یہ موسمبی وغیرہ جو اس طرح کے فروٹ ہیں, مٹھا یہ بھی آتا ہے جیسے اس موسم میں,
پانی والے
جی پانی والے پھل وہ استعمال کیے جائیں تو وہ خون کو صاف کرتے ہیں. وہ اسی طرح سے جلد کے حوالے سے جو پرابلم ہوتی ہے اس کو وہ صاف کرنے میں معاون ہوتے ہیں, اس کا استعمال کیا جائے. اسی طرح سے اگر قبض رہتی ہے تو اس کو دیکھ لیا جائے کہ فاسد مادے جسم کے اندر جیسے نکلتے نہیں ہیں تو پھر وہ اس طرح کی چیزیں پیدا کرتے ہیں, تو جسمانی طور سے بھی جیسے اسکن کے حوالے سے بھی, اور یہ بھی اسی کے ایک قسم ہے کہ وہ پسینے سے بہت زیادہ بو آنا, تو ایسوں کو چاہیے کہ وہ اس طرح کے فروٹ اور سبزی زیادہ استعمال کریں اور ایک مناسب مقدار میں کھانا کھائیں. اور ایک بات یہ ہے, عناب لے لیں, عناب یہ بیر کی طرح چھوٹے چھوٹے ہوتے ہیں, تو آپ عام آدمی دیکھے گا تو اس کو بیر ہی کہے گا. تو یہ 10-12 دانے رات کو پانی کے اندر بھگو کے رکھ دی جائے اور صبح اس کو چھان کر پی لیا جائے. چاہیں تو اس میں شہد بھی ملا سکتے ہیں یا کوئی مصری وغیرہ ملانا چاہیں تو اس کو ملا کر اس کو پی لیا جائے, تو اس سے ہی کہ خون کے جو اندر حدت ہوتی ہے, جو خون کے اندر خرابی ہوتی ہے, اس کو یہ صاف کرتا ہے اور انشاءاللہ فائدہ ہوگا. اگر آپ کو قرض بھی ہے تو اس کے اندر 12-15 گرام سنا مکی بھی شامل کر لی جائے, تو اس سے یہ ہوگا کہ قرض بھی دور ہو جائے گا اور یہ خون کی صفائی بھی ہوگی, تو انشاءاللہ پھر پسینے کے اندر جو بو آتی ہے اس کے اندر کافی حد تک کمی انشاءاللہ ہوگی.
جی کال
میرا نام حسین نزد تاری ہے اور میں کراچی میں رہتا ہوں. نگران شورا میرے لیے دعا فرما دیں, میں حافظ قرآن بن رہا ہوں. خلیل بھائی سے میرا یہ سوال ہے کہ انجیر کب کھانا بہتر ہے؟
اللہ کریم آپ کو باعمل حافظ قرآن بنائے.
آمین.
ویسے تو پیٹ کے حوالے سے ہی آج کل زیادہ تر لوگوں کو معاملات ہوتے ہیں کہ پیٹ ٹھیک نہیں ہے, معدے کا نظام ٹھیک نہیں ہے, تو اس انداز پر کھائی جائے کہ معدے کا نظام ٹھیک رہے, تو اس کے لیے یہ کرنا چاہیے کہ کھانے کے بعد بچے جو ہیں وہ ایک ایک انجیر استعمال کر لیں, جو بڑے ہیں وہ دو سے تین انجیر دوپہر اور رات کے کھانے کے بعد یا صبح کھانے کے بعد استعمال کر لیں, تو اس سے یہ ہے کہ یہ پیٹ کو صاف کرتا ہے, قبض وغیرہ نہیں ہونے دیتا, تو اس لیے اس طرح سے اگر جن کو پیٹ کا معاملہ ہے تو وہ اس طرح کر لیں. اسی طرح سے اس کے بے شمار فائدے ہیں کہ یہ ویٹ کو بھی کم کرتا ہے اور قبض کے حوالے سے مفید ہے, بلڈ پریشر جن کا لو رہتا ہے اس حوالے سے مفید ہے, خون کی کمی کو دور کرتا ہے, اسی طرح سے کمر میں درد ہے اس حوالے سے الگ الگ اس کے انداز ہیں. اگر عام روٹین میں اگر اس کو کھانا چاہے, اگر کسی کے ساتھ پائلز کا مسئلہ ہے, بواسیر کا مسئلہ ہے, تو وہ اس کو رات کو دودھ کے اندر اس کو 5-6 دانے دودھ کے اندر پکا کر اور پھر دودھ بھی پی لیا جائے تو یہ بھی استعمال کر لیا جائے. اگر کسی کو دماغی حوالے سے معاملات ہیں تو وہ اس کو نہار منہ جو ہے چند دانے 5-6 دانے انجیر کے اور ساتھ میں جو ہے جو کا دلیا, یہ دونوں چیزوں کو مکس کر کے دودھ وغیرہ میں ڈال کر صبح میں استعمال کر لیں. اسی طرح سے نزلہ کھانسی گلے کے امراض کے حوالے سے ہی بہت زیادہ مفید ہے, تو عام طور سے اگر اس کو نہار منہ استعمال کر لیا جائے یا رات کو سوتے وقت استعمال کر لیا جائے تو بھی مفید ہے, اور کھانے کے بعد اگر اس کو استعمال کریں گے تو اس سے پیٹ ٹھیک رہے گا, جو پیٹ ٹھیک رہے گا تو بہت سارے امراض سے انشاءاللہ حفاظت رہے گی.
انشاءاللہ اللہ سے عطا فرمائے. جی کال.
ہم ایک کمپاؤنڈ سسٹم میں رہتے ہیں, عرض یہ ہے کہ وہاں پہ جو ہے بڑے بڑے ٹینٹ لگا لیتے ہیں لوگ, جو ذرا نمایاں طور پہ نظر آتے ہیں ان کے جانور وغیرہ. رہائشیوں کو اتنی تکلیف ہوتی ہے کہ وہ بےچارے اپنی گاڑی نہیں نکال سکتے. اچھا ان ٹینٹوں کے جانور دیکھنے کے لیے بھی ہماری ماشاءاللہ کی بڑی بڑی ہستیاں آتی ہیں ان کے تعلقات کی بنا پہ, تو ان کو کوئی عرض کر دیں چینل کے تھرو کہ یار یہ زیادتی نہ کریں لوگوں کے ساتھ.
میں نے تھوڑی دیر پہلے عرض کیا تھا حضور کہ بالکل جانور کی حفاظت کا اہتمام ہونا چاہیے, اور آپ کو بھی سر لاکھوں روپے کا جانور ہے, پریشانی بھی نہ ہو کہ کوئی خدا نہ کا تو چوری کر کے لے جائے گا, یہ سارا ہو, لیکن اس کے لیے یہ بات ہرگز نہیں ہے کہ آپ ایک ایسا بندوبست کریں جسے عام لوگوں کو تکلیف ہو, محلے والوں کو تکلیف ہو, بلڈنگ والوں کو تکلیف ہو, یہ ہونا نہیں چاہیے. اور کوئی بولتا نہیں ہے بعض اوقات, کیونکہ اس طرح کے کچھ چیزیں ہوتی ہیں کہ آدمی کیا بولے, لیکن اگر یہ واقعی خلاف شرع کام ہو رہا ہے کوئی کر رہا ہے تو پھر اس کو اللہ سے بھی ڈرنا چاہیے کہ کہیں ایسا نہ ہو کہ وہ اللہ نہ کرے اللہ نہ کرے کوئی ظلم زیادتی حق تلفیوں کا وہ شکار ہو جائے اور پھر دنیا اور آخرت کے لیے آزمائشیں اس سے میں آ جائیں. تو اپنی چیزوں کی حفاظت اور اہتمام اپنی جگہ پر ہے, لیکن کسی اور کو تکلیف تو نہ ہونا. آپ گاڑی بھی تو پارک کرتے ہیں نا, اپنی گاڑی بھی تو روز کھڑی کرتے ہیں, تو کسی کو تکلیف پہنچا کر تو گاڑی نہیں کھڑی کرتے, گاڑی تو 20-25 لاکھ روپے کی گاڑی ہوتی ہے. یا پھر اگر کوئی ایسا مکان ہے جس کے اندر آپ بلڈنگ کے اندر تو عموماً جانور نہیں رکھے جا سکتے, کیونکہ سر سیڑھیاں اترنا چڑھنا بچے وغیرہ سب ہوتا ہے, لیکن اگر کمپاؤنڈ وغیرہ جیسے آپ نے کہا تو کمپاؤنڈ میں بھی ایک جگہ مخصوص کر دی جائے کہ جہاں پر لوگوں کی گاڑیاں آنا جانا, پھر بچے باتوں کا ڈرتے ہیں اور خواتین ڈرتی ہیں, ان کو بھی ڈر لگتا ہے, جانور تھوڑا ہلتا جلتا ہے تو ان کو خوف پیدا ہو جاتا ہے. تو یہ ساری چیزوں پر خیال رکھیں. ہم اللہ کو راضی کرنے کے لیے قربانیاں کرتے ہیں, تو اللہ کو راضی کرنے کے لیے قربانی بھی کرنی ہے اور اللہ کو راضی کرنے والے طریقے کار کے تحت قربانی کرنی ہے.
مرحبا,
یہ میری درخواست ہے.
مدینہ جی.
میں در سے الزامی کر رہا ہوں, مجھے سبق بھول جاتا ہے, کوئی اس کے بارے میں اضافہ ارشاد فرما دے.
مقتۃ المدینہ کی شاید ہر ہی کتاب کی ابتدا میں یہ وظیفہ لکھا ہے, درود پاک اول آخر پڑھ کر یہ پڑھیں, اللہم افتح علینا حکمتک وانشر علینا رحمتک یا ذا الجلال والاکرام. تو یہ دعا پڑھ کر آپ انشاءاللہ کتاب پڑھیں, اللہ نے چاہ تو فرق پڑے گا. اور جب کتاب ہے نا, ہمارے استاد صاحب فرمایا کرتے تھے کہ کتاب کو جیسے پڑھ لی, کتاب دیجئے گا اپنے وہ جنید بھائی پلیز. اب جیسے کتاب پڑھ رہے ہیں ٹھیک ہے, ہمارے استاد صاحب یہ ایک ایسے ہی اب کتاب پڑھ رہے ہیں, اب یہ پڑھتے پڑھتے آپ یہ کتاب پڑھ لی, تو آپ جب اس کو بند کرنے سے یوں نہیں کرتے تھے ہمارے استاد صاحب, کہتے تھے کوئی یوں بند کیا کرے تاکہ یہ آگے کے صفحے بھی جو ہیں آپ کی نظروں سے ہوتے ہوتے گزرے. یہ ایک ان کا ایک بات تھی,
تجربہ شدہ بات ہوتی ہے,
بزرگوں سے علماء سے یہ سن کے انہوں نے ہمیں یہ بتایا تھا کہ جب بند کرے کتاب کو, جیسے پڑھ لی تو اس کو یوں ہمارے کیا کرتے ہیں, ہمارے یوں بند کرتے ہیں, یوں کرنے کے بجائے وہ ہمیں سمجھاتے تھے. جب ہم استاد امین صاحب, مفتی امین صاحب رحمۃ اللہ تعالیٰ علیہ, جب ان کے بعد ہم درس نظامی پڑھتے تھے تو یہ کتاب خود بھی جب ہمیں پڑھاتے تھے نا, جیسے قدوری شریف ان کے سامنے کھلی ہوتی تھی, ایک مثال دی ہے, تو اب قدوری شریف انہوں نے پڑھائی, پڑھانے کے بعد جب یہ بند کرتے تھے تو ہمیں بھی اسی طرح بند کرواتے تھے اور یہ فرماتے تھے کہ ہمارے استادوں نے ہمیں اسی طرح بتایا.
مدینہ مدینہ, مرحبا, ماشاء اللہ. ویسے یہ بتائیں, آپ کو سبق بھولتا تھا جب آپ پڑھتے تھے ماشاء اللہ موقوف علیہ تک آپ نے بھی جو ہے وہ پڑھا ہے؟
اصل میں بھولنا ہے نا, بھولنا یا یاد رکھنا یہ توجہ پر منحصر ہے. اگر آپ نے کوئی بات سنی یا پڑھی اور توجہ تھی تو آپ کو وہ عموماً بھولتی نہیں ہے.
صحیح.
اور اگر آپ نے بے توجہ کے ساتھ پڑھی, بس سم ٹائم کتاب مطلب کلاس دور کی بات ہے, آپ اپنے سامنے کتاب کھولیں آپ پڑھیں اور پڑھنے کے بعد آپ کو یہ نہیں پتا ہوتا کہ آپ نے پچھلے صفحے پہ کیا پڑھا تھا, کیونکہ اس وقت آپ کی آنکھیں عبارت دیکھ رہی ہیں لیکن آپ کا ذہن کچھ اور سوچ رہا ہے.
صحیح.
جب آپ بے توجہی کے ساتھ تنہائی میں بھی آسان ترین کتاب بھی پڑھتے ہیں نا, وہ بھی آپ کو نہیں پتا ہوتا کہ آپ نے کیا پڑھا. اور اگر توجہ کے ساتھ اچھے ماحول میں مشکل عبارت بھی پڑھے نا تو وہ بھی یاد رہ جاتی ہے کہ کیا پڑھی گئی تھی.
سبحان اللہ.
تو مثال کے طور پر ایک مثال دیتا ہوں کہ ہمیں ہمارے استاد صاحب نے ایک نور الانوار کی بڑی خوبصورت عبارت, اور اس کو اتنی خوبصورت طریقے سے انہوں نے ڈیٹیل میں بس سمجھائی تھی کہ اس کا ایک جملہ آپ کو یاد ہوگا, امر جب متوجہ ہوتا ہے
جی
فرض ہونے کی صورت میں
جی,
تو جو غسل فرض ہو یا اس طرح کی چیزیں, تو امر متوجہ ہونے کی جو بحث انہوں نے ہم کو پڑھائی تھی وہ اتنی خوبصورت طریقے سے ہمیں پڑھائی تھی نور الانوار کی وہ بحث, کہ اب تک وہ بحث بھی ہم کو یاد ہے. اسی طرح جلالین شریف کی اتنی آبھاس ہمیں پڑھائی تھی, تو اس ٹائم پر وہ یاد ہو جاتی ہیں. تو یہ ہوتا ہے کہ ایک تو پڑھانے والے کا انداز, کہ وہ آپ طالب علم کی توجہ کتنی لے لیتے ہیں, یہ ہوتا ہے. جیسے مبلغ کا انداز ہوتا ہے کہ ایک مبلغ ایک ہی کتاب سے بیان کر رہا ہے, یعنی جیسے ہمارا ہفتہ وار رسالہ ہے, ٹھیک, ہفتہ وار جو ہمارا المدینہ علمیہ کی طرف سے آپ کو ہفتہ وار سنت و بارہ بیان ملتا ہے, تو اب یہی بیان ایک مبلغ سے کرائیں تو شاید لوگوں کی توجہ اتنی نہ ہو, یہی بیان کسی اور مبلغ سے کرائیں. تو ایک وے آف ڈلیوری, آپ ڈلیور کیسے کر رہے ہیں, تو آپ کا جو وے آف ڈلیور ہے اور اس میں جو آپ کی جو باڈی لینگویج ہے اور اس موضوع کو آپ فیل کر کے جب دوستوں تک پہنچاتے ہیں آپ, تو اس کی بات ہی کچھ اور ہوتی ہے. تو پھر جب آپ اس طرح کرتے ہیں نا, تو آپ آڈینس کو, سننے والوں کو, مبلغ کی کامیابی یہ ہے کہ وہ سننے والوں کو, آڈینس کو اپنے ساتھ انگیج کرے. یہی استاد کی بھی کامیابی ہوتی ہے کہ جب وہ درجے میں یا کلاس میں بیٹھ کر بیان کر رہے ہیں, پڑھا رہے ہیں, سمجھا رہے ہیں, لیکچر دے رہے ہیں, کوئی بھی اپنی مطلب وہ چیز پہنچا رہے ہیں, تو اس کا کام ہے کہ وہ اپنے تمام تر اسٹوڈینٹ اور طلباء کو اپنی طرف انگیج کرے, متوجہ کرے. اور اس کے لیے اس کی باڈی لینگویج اور جو اسٹوڈینٹ اور طلباء کرام ہے اس پر ان کی جو توجہ, یہ بہت میٹر کرتی ہے. اس کے بعد اب طالب علم عموماً بھولتا نہیں. اب اس صورت حال میں بھی ایک طالب علم موبائل پر مصروف ہے, اسٹوڈینٹ گھر کے مسائل میں مصروف ہے یا کلاس کے اندر ہی کسی اور ہی چکر میں لگا ہوا ہے, تو اب وہ لگا ہوا, اب اس کو پوچھو کہ جی بیٹا کیا ہے, تو وہ یہی کہے گا کہ سر کیا تھا, سر وہ سر وہ تھا نا سر, تو بس وہ سر سر ہی رہے گا, اس کے سر میں کچھ گیا ہی نہیں تھا.
اللہ.
تو یہ تو بے توجہ ہی والی بات جو میں نے آپ کو عرض کی ہے, اس کو تھوڑا سا کہہ رہے, کوئی بھی بات توجہ کے ساتھ سننا بھی توجہ کے ساتھ ہے, اور جب وہ بات آپ کسی سے کرنا چاہتے ہیں تو اس کی توجہ کے بعد کی رہے, اگلے کی توجہ نہیں اور آپ بات کریں گے تو آپ نے اپنی بات ضائع کر دی, اور آپ سن رہے ہیں تو آپ نے توجہ سے نہیں سنی تو آپ نے بھی اپنے لیے نقصان ہی اٹھایا ہوتا ہے. یہ اس کی تھوڑی سی ڈیٹیل تھی.
مرحبا.
وقت پورا ہوا.
جی ہاں.
توجہ کرنی چاہیے وہاں بھی.
مرحبا, ماشاء اللہ.
اجازت دیجیے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
ہمارے بگڑ